रोमी एक को 18-25 किनकि सत्यलाई अधर्ममा दबाई राख्ने मानिसहरूका सबै अभक्ति र अधर्म को विरोधमा स्वर्गबाट परमेश्वरको क्रोध प्रकट भएको छ। किनभने परमेश्वरको विषयमा जे जान्न सकिन्छ त्यो तिनीहरूमा प्रकट भएको छ, किनकि परमेश्वरले त्यो तिनीहरू कहाँ प्रकट गर्नुभएको छ। किनभने संसारको उत्पत्तिदेखि नै उहाँका नदेखिने गुणहरू अर्थात उहाँका अनन्त शक्ति र परमेश्वरत्व छर्लङ्ग देखा परेका छन्, सृष्टि गरिएका कुराहरूद्वारा जानिएका छन्। यसकारण तिनीहरूसँग कुनै बहाना छैन, किनभने परमेश्वरलाई जानेर पनि तिनीहरूले उहाँलाई परमेश्वरलाई झैं महिमा दिएनन्, न त धन्यवादी नै भए, तर तिनीहरू आफ्ना विचारहरूमा बेकम्मा भए र तिनीहरूको मूर्ख हृदय अँध्यारो भयो। बुद्धिमान छौ भन्ने दावी गर्दै तिनीहरू मूर्ख बने र अविनाशी परमेश्वरको महिमालाई विनाश हुने मानिस चरा चुरुङ्गीहरू चार खुट्टे जनावरहरू र घस्रिने जन्तुहरूको मूर्तिको रूपमा परिवर्तन गरे। यसकारण परमेश्वरले पनि तिनीहरूलाई तिनीहरूका आफ्नै हृदयका कामुकताहरूद्वारा आफ्ना शरीरहरूलाई आपसमा अनादर गरून् भनेर अशुद्धताका निम्ति त्यागिदिनुभयो। तिनीहरूले परमेश्वरको सत्यतालाई झूठसँग साटे र सृष्टिकर्ताको सट्टामा जो साँच्चै सदा सर्वदा धन्य हुनुहुन्छ तिनीहरूले सृष्टिको पूजा र सेवा गरे। हामी प्रार्थना गरौं। परमेश्वर पिता, तपाईँको पवित्र वचन हामीले पढ्न सुन्न यसलाई विचार गर्न हामीले पाएका छौं। तपाईँको पवित्र आत्माले हामीलाई सिकाउनु सब तपाईँको हातमा राख्छौं प्रभु येशूको नाममा, आमेन। रोमी एक अध्यायमा छ अनि रोमीको पुस्तक चाहिँ परमेश्वरको सुसमाचारको विषयमा हो। परमेश्वरको सुसमाचार भन्नाले आदमका सन्तानहरू जो परमेश्वरबाट हराएका पापले नष्ट हुन लागेकाहरूलाई चाहिँ परमेश्वरले बचाउने उहाँका उपायलाई सुसमाचार भनिन्छ। परमेश्वरले मानिसहरूलाई बचाउनलाई चाहिँ उहाँको पुत्र येशू ख्रीष्टलाई दिनुभयो। सुसमाचारको केन्द्र बिन्दुमा नै प्रभु येशू हुनुहुन्छ, जो क्रुस मर्नुभयो हामी पापीहरूको लागि र तेस्रो दिनमा बौरेर उठ्नुभयो। अनि यो कुरा चाहिँ प्रभु येशू आउनुभन्दा पनि धेरै वर्ष अगाडि नै परमेश्वरले प्रतिज्ञा गरिसक्नु भएको थियो आफ्नो भविष्य वक्ताहरूद्वारा पटक पटक। पछि गएर जो लेखियो राम्रो पुरान नियम बाइबलमा लेखिएकोले त्यसलाई पवित्र शास्त्रहरू भनिन्छ र पवित्र शास्त्रहरू मुताबिक नै येशू ख्रीष्टले चाहिँ पापीहरूको उद्धारको लागि आफ्नो प्राण क्रुसमा दिनुभयो। उहाँमा विश्वास गरेर हामीले के पाउन सक्छौ भने मुक्ति पाउन सक्छौ। त्यसैले सुसमाचार चाहिँ विश्वास गर्नेहरूको लागि मुक्तिको निम्ति परमेश्वरको शक्ति हो अथवा सामर्थ्य हो भनेछ। त्यसैले हामी यसदेखि लजाउनु पर्दैन। अझ हामी त अरू प्रति ऋणी छौ सुसमाचार दिनलाई, अनि जहिले पनि हामी सुसमाचार अरूलाई सुनाउनलाई के हुनुपर्छ, तयार हुनुपर्छ है। अनि हामी परमेश्वरको पुत्रको सुसमाचारमा उहाँलाई सेवा गर्ने हामीलाई मौका मिलेको छ। अनि हामी हरेक विश्वासी यदि विश्वासी हौ भने चाहिँ हामी सुसमाचारको निम्ति अलग गरिएको भाँडाहरू हौ। अनि सुसमाचार चाहिँ परमेश्वरले सबैको लागि प्रबन्ध गर्नुभएको छ, अनि विश्वास गर्ने जतिले चाहिँ मुक्ति पाउँछन्। अनि त्यसैले भनेको छ धर्मी जन विश्वासद्वारा जिउनेछ। सुसमाचार विश्वास गरेर उसले धार्मिकता पाउँछ, परमेश्वर सामु ऊ धर्मी बन्छ विश्वास गरेर। ऊ अधर्मी भएर पनि तर येशू ख्रीष्टको धार्मिकता उसले पाउँछ, अनि परमेश्वरको सामु चाहिँ हामी ग्रहण योग्य बन्छ। अनि हामीलाई चाहिँ नयाँ गरी जन्माउनुहुन्छ, हामीलाई नयाँ हृदय दिनुहुन्छ, अनि हामीलाई चाहिँ परमेश्वरको सन्तान बनाउनुहुन्छ। तर मान्छेले चाहिँ यो बुझ्नलाई, यो सुसमाचारको उपाय खोज्नलाई, यो औषधि साँच्चै चाहनलाई चाहिँ उसले आफ्नो रोग पत्ता लाउनु पर्ने हुन्छ अथवा थाहा हुनुपर्ने हुन्छ म रोगी छु। त्यो रोग चाहिँ शरीरको रोग होइन, मानसिक रोग पनि होइन, यो चाहिँ हृदयको रोग हो जसलाई पाप भनिन्छ। अनि परमेश्वरले त्यसैले हामीलाई हाम्रो पापको विषयमा धेरै कुरा गर्नुहुन्छ। जुन चाहिँ 18 पदबाट सुरु भएको हामीले अघि पढ्यौं किनकि सत्यलाई अधर्ममा दबाई राख्ने मानिसहरूका सबै अभक्ति र अधर्मको विरोधमा स्वर्गबाट परमेश्वरको क्रोध प्रकट भएको छ भनेर छ अनि गएको हप्ता हामीले अध्ययन गर्यौं कसरी जसरी त्यो 2 रुपैयाँको सिक्का थियो त्यसको दुईटा पाटा हुन्छन् त्यस्तै परमेश्वरको एकपट्टि उहाँको प्रेम छ भने अर्कोपट्टि उहाँको क्रोध छ एकपट्टि उहाँको खुशीको खबर छ बचाउन तयार हुनुहुन्छ जो कोही विश्वास गरे भने तर अर्कोपट्टि चाहिँ विश्वास नगर्नेहरूलाई चाहिँ परमेश्वरको डरलाग्दो दण्ड छ अनि त्यसैले पहिला चाहिँ परमेश्वर क्रोध भन्ने नै बुझ्नुपर्ने रहेछ अनि त्यसपछि परमेश्वरको प्रेम बुझिँदो रहेछ परमेश्वर चाहिँ मसँग बेखुसी हुनुहुन्छ भनेर एकजना व्यक्तिले बुझेपछि चाहिँ अब कसरी परमेश्वर मसित खुसी होला त भनेर उसले अब सोच्नु पर्नेछ त्यसैले परमेश्वर मानिससित बेखुसी हुनुको कारण चाहिँ किन हो भने सत्यलाई अधर्ममा दबाई राखेकोले भनेछ अनि हामीले अध्ययन गरेका थियौँ मान्छेलाई सत्य थाहा छ मान्छेसँग बहाना छैन अनि हामीले निकै अध्ययन गर्यौँ अलिकति भए पनि कि जानेर पनि परमेश्वरलाई जानेर पनि उनीहरूले चाहिँ परमेश्वरलाई महिमा दिएनन् अनि हामीले हेर्यौं कसरी चाहिँ आदम 930 वर्ष बाँचे थियो होइन त अनि उसको 9 पुस्तासम्म पनि ऊ बाँचिरहेको थियो अनि उसको कुराहरू सुन्न सक्थ्यो उसबाट परमेश्वरको बारेमा जान्न सक्थ्यो किनभने आदम त सँगै परमेश्वरसँग हिँडेको जुन बेला उसँग पापै थिएन है हामीले त आदमलाई भेट्न पाएछैन हामीले त वचनबाट विश्वास गर्छौँ आदम भन्ने थियो आदम भन्ने उसको पाप थिएन परमेश्वरले बनाउँदा तर नखाऊ भनेको रुखको फल खाएर पापी भएको आदम र हौवा नि उनीहरूकै सन्तान हामी तर 9 पुस्तासम्म त आदमै थियो त्यहाँ बाइबल चाहिँदैन थियो त्यो बेलामा आदमै थियो अनि परमेश्वरको कुराहरू उसबाट सुन्न सक्थ्यो तर आदम भएर उनीहरूलाई केही पनि सहायता भएन उनीहरू एकदम भ्रष्ट भए उनीहरूले आफूलाई एकदम बिगारे अनि परमेश्वरले चाहिँ 10 पुस्ता नुहको समयमा के भन्नुभयो भने अब चाहिँ यो भ्रष्ट भएको पुस्तालाई चाहिँ म चाहिँ अन्त्य गरिदिन्छु उनीहरूले बिगारे आफूलाई अब म झन् बिगारिदिन्छु कसरी भने जल प्रलय पठाएर म सबै प्राणीलाई नष्ट गर्छु नुह तिमी मात्रै मसँग हिँड्छौ तिमीलाई मात्र धर्मी देखेको छु परमेश्वरकै धार्मिकता विश्वास गरेकोलाई दिएको छु तिमीले चाहिँ 3 तले जहाज बनाउने 140 मीटर यति चौडा यति लम्बाइ होइन इत्यादि अनि त्यो जहाजभित्र जो जो पस्छन् उनीहरू बाँच्नेछन् जो जो भित्र पस्दैनन् उनीहरू चाहिँ पानीले नष्ट हुनेछन् अनि तपाईँलाई राम्ररी थाहै छ 8 मात्र पसे त्यसैले बाँच्ने जहिले पनि थोरै हुन्छन् नाश हुने धेरै हुन्छन् अनि त्यसैले धेरैलाई म पछ्याउँछु भन्नेहरू एकदम ढगामा पर्छन् है हामीले चाहिँ सत्यलाई पछ्याउने हो धेरैलाई होइन है त्यसैले आज चाहिँ हामीले हेर्न लागिरहेछौँ रोमी 1:21 जहाँ हामी पुगेका थियौँ जहाँ लेखेको छ किनभने है परमेश्वरलाई जानेर पनि अनि यसको विषयमा अस्ति के अध्ययन गरेको थियो भने सृष्टिबाट जानिन्छ परमेश्वर हुनुहुन्छ भनेर अनि सृष्टिका कुराहरूबाट थाहा हुन्छ सृष्टिकर्ता हुनुहुन्छ भनेर अनि मानिसले चाहिँ के गर्नु पर्थ्यो त त्यो जानेर अनि त्यो कुरा अब बताएको छ परमेश्वर हुनुहुन्छ सृष्टि गर्ने अनन्त शक्ति भएको परमेश्वर हुनुहुन्छ भनेर मान्छेलाई थाहा थियो बाइबलले नै भनेको छ परमेश्वरले भन्नुभएको छ है हामीले कुनै मान्छेलाई चाहिँ बसेर ल म तिमीलाई प्रमाण दिन्छु परमेश्वर हुनुहुन्छ भनेर हामी कहिले गर्न पर्दैन पहिला पहिला मैले गर्न खोज्थेँ कि अनि एकदमै मलाई चाहिँ टाउको दुखेर आउँथ्यो त्यो गर्न खोज्थ्यो किनभने मान्छेले कब त्यसरी तरिका त्यो हुँदै होइन उसलाई थाहा छ वास्तवमा अनि हाम्रो मान्छेको तर्क गरेर हामीले चाहिँ कुरा जित्न खोजेर है हामीले चाहिँ मान्छेलाई चाहिँ परमेश्वरमा विश्वास गराउने गराउन सक्दैन पहिला त हामीले मानिलिनै पर्छ कि उसलाई थाहा छ त्यहाँबाट सुरु गर्ने तिमीलाई चाहिँ थाहा भएर पनि सृष्टिकर्तालाई चाहिँ तिमीले विश्वास गरिरहेका छैनौ भन्नुपर्छ हामीले चाहिँ किनभने बाइबलमा त्यही भन्छ है त्यसैले 21 पद किनभने परमेश्वरलाई जानेर पनि उनीहरूले दुईटा कुरा गरेनन् भनेछ दुईटा कुरा गर्न सक्छ बाइबलको ब पनि नसुनेको मान्छे चर्च भन्ने थाहै छैन येशु भन्ने नाम थाहा छैन तर उसले चाहिँ सृष्टिकर्ता हुनुहुन्छ भनेर थाहा छ घाम जुन ताराहरूले उसलाई दिन र रात उसलाई बताइरहेको छ कि यिनीहरू आफै आएका होइनन् त्यसैले मैले सृष्टिलाई पुज्नु हुँदैन मैले मूर्ति पुज्नु हुँदैन भनेर उसलाई थाहा छ उसलाई बहाना छैन उसले गर्नुपर्ने दुईटा कुरा के हो तर उसले गरेन भनेछ त्यो दुईटा कुरा अब हामी पढ्नेछौँ। किनभने परमेश्वरलाई जानेर पनि तिनीहरूले नम्बर एक उहाँलाई परमेश्वरलाई झैं महिमा दिएनन्। मानिसले परमेश्वरलाई दिनुपर्ने महिमा दिएनन्, यसको मतलब परमेश्वरलाई धन्यवाद गरेनन्, उहाँलाई उपासना गरेनन्, उहाँलाई मानेनन्, परमेश्वरकै रूपमा मान्नुपर्ने थियो तर मानेनन्। जानेर पनि सम्झनुहोस् त, आदम र हवाबाट जन्मेको पहिलो छोराको नाम के हो? कैन। कैन है, अनि हेरौँ त उसले के गर्यो। उत्पत्ति चार अध्यायमा पल्टायो भने आदमकै पहिलो छोरा, जहाँसम्म हामीलाई नाममा उल्लेख छ, उत्पत्ति चार अध्यायको एक पदमा आदम र हवाले पाप गरेपछि जन्मेको है, याद गर्नुहोस्। चारको एक, आफ्नी स्वास्नीसित आदमको सहवास भयो र तिनी गर्भवती भएर कैनलाई जन्माइन् र भनिन् परमप्रभुको सहायताले एक पुरुष जन्माए। यही कैन नै हो कि हामीलाई छुटकारा दिने? उनीहरूले त त्यो भन्ठान थिए, किनभने परमेश्वरले त प्रतिज्ञा दिनुभएको थियो नि उत्पत्ति 3:15 त्यो शैतानको शिरको च्याउने एकजना स्त्रीको सन्तान भएर जन्मिनेछ भन्दाखेरि पहिलो जन्मेको सन्तान कैन थियो, सायद यसले हामीलाई चाहिँ छुटकारा दिने हो कि भनेर उनीहरूले सोधि गरिन्छ, किनभने परमप्रभुको सहायताले एउटा पुरुष जन्माए भनेर। तर कैन थिएन। दुई पद, फेरि तिनले कैनको भाइ हाबिललाई जन्माइन्। अनि हाबिल भन्ने शब्दको अर्थ चाहिँ चाखलाग्दो छ। हाबिल जन्मिँदाखेरि त उनीहरूले हवाले केही पनि भन्दैन, कैन जन्मिँदाखेरि चाहिँ अलिकति आशा छ है। कतिचोटि हुन्छ नि अहिले पनि होइन, कोरी उज यसले चाहिँ हामीलाई चाहिँ पाल्ला कि, यसले चाहिँ गर्दा चाहिँ हामीलाई चाहिँ आराम होला कि, यो हाम्रो अब बल्ल छोरा जन्म्यो, 9 छोरी जन्मेपछि होइन यसले चाहिँ राम्रो गर्ला कि होइन, कतिजना त्यसरी सोच्छन् है। अनि कैन जन्मिँदाखेरि चाहिँ होइन यसले चाहिँ हामीलाई चाहिँ, तर होइन रहेछ है, हुर्किँदै गयो। अनि दोस्रो छोरा जन्मिँदाखेरि त हाबिल भन्ने नाम दिएछ। के हो हाबिल भनेको? हाबिल भनेको व्यर्थ, भनेको व्यर्थ, व्यर्थ भनेको चाहिँ रित्त, केही पनि रहेनछ। हाबिल भनेको चाहिँ, अनि यो शब्द पछि देख्ने चाहिँ हिब्रू भाषामा चाहिँ हावा भने जस्तो कुनै चिज जुन चाहिँ बाफ चाहिँ दिलाएर जान्छ, दिलाउने बाफ जस्तो है। अब पढ्दै जाउँ। हाबिल भेडा गोठाला भए र कैन चाहिँ भूमिको खेती किसानी गर्ने भए है। हाबिल भेडा गोठाला, कैन खेती किसानी। तीन पद, केही समय बितेपछि कैनले परमप्रभुका भूमिको उब्जनीबाट केही ल्याए। ए, परमेश्वरलाई आराधना गर्नुपर्छ भन्ने त थाहा रहेछ त है, सुरुदेखि थाहा थियो। कैनले ल्याएछ, हाबिलले पनि ल्याउँछ। चार पद, तर हाबिलले आफ्नो भेडाको बगालबाट पहिले जन्मेका पाठाहरूका बोसे भाग ल्याए। कैनले खेतीको किसानीको उब्जनी ल्याएछ, फर्सी भेन्टा लौका के ल्याए उसले है। अनि तर हाबिलले चाहिँ आफ्नो बगालबाट पहिलो जन्मेको पाठोलाई चाहिँ काट्छ, त्यसको रगत बग्छ, अनि उसले त आगोमा जलाएर होम बलिदिन्छ है। अनि परमेश्वरले चाहिँ एउटाको बलिदानलाई चाहिँ स्वीकार गर्नुहुन्छ, खुसी हुनुहुन्छ, अर्को चाहिँ खुसी हुनुहुन्न, उहाँले स्वीकार गर्नुहुन्न। अनि तपाईँलाई थाहै होला त्यो रगतको बलिदान चाहिँ स्वीकार गर्नुहुन्छ, तर कैनको खेती किसानबाट उब्जेको बलिदान ग्रहण गर्नुहुन्न है। त्यसले हामी यहाँ पढ्छौँ पाँच पद, तर कैन र तिनको भेटी ग्रहण गर्नु भएन, यसैले कैन ज्यादै रिसाए र तिनको मुख अँध्यारो भयो। अनि छ पदमा परमप्रभुले कैनलाई भन्नुभयो, त किन रिसाउँछस्, तिमी रिसाउनु पर्दैन भन्नुहुन्छ, तेरो मुख किन अँध्यारो छ। सात पद, यदि तैँले जे ठिक छ त्यो गरिस् भने त ग्रहण योग्य हुँदैनस् र। उनीहरूलाई थाहा थियो बलिदान ल्याउनु पर्ने कस्तो हो, तिमीलाई थाहा छ तिमीले ल्याउनु पर्ने बलिदान यो होइन, तिमीले चाहिँ आफ्नै विचारले ल्याउँदैछ। हाबिलले जस्तो तिमीले चाहिँ एउटा रगत भएको बलिदान ल्याउनु पर्छ, किनभने तिम्रो बुवा आमाले पाप गरेपछि उनीहरूलाई लुगा के को लगाइदिएको थिएँ मैले, उनीहरूले त अन्जिरको पातको लगाएको थिएँ खेतको उम्रेको चिजबाट, तर मैले चाहिँ एउटा निर्दोष एउटा पशुलाई मारेर त्यो रगत बगे थिएन, परमेश्वरले मार्नु भएको सबभन्दा पहिलो पशु, अनि त्यसको छालाको लुगा लगाइदिएको थिएँ, अनि त्यो चाहिँ मैले ग्रहण योग्य माने, अनि तिमीले पनि त्यसरी नै एउटा रगतको बलिदान ल्याउनु पर्छ। अनि हामीलाई थाहा छ किनभने प्रभु येशू ख्रीष्टको चित्रण थियो यो रगत बिना पाप क्षमा के भनेछ बाइबलमा हुँदै हुँदैन अनि त्यसैले प्रभु येशूको रगतले हाम्रो पाप क्षमा हुन्छ भनेर अहिले हामीले राम्रोसँग सजिलै बुझ्छौँ तर त्यो बेलामा उनीहरूले यति बुझ्नु पर्थ्यो कि रगतको बलिदान हुनुपर्छ नत्र परमेश्वरले ग्रहण गर्नुहुन्न अनि उनीहरूले विश्वासै साथ एउटा रगतको बलिदान ल्याउनु पर्थ्यो अनि कहीँ त हुन्न नै भन्छ उसले त अझ पनि मौका दिँदाखेरि अझ अँध्यारो मुख लाएर जान्छ पछि गएर त अझ ऊ त के गर्छ हेर्नुहोस् त आठ पद कैनले आफ्ना भाइ हाबिललाई भने आऊ हामी बाहिर खेतमा जाउँ के कुरा गर्ने होला भनेर हाबिल जान्छ अनि जब तिनीहरू खेतमा थिए तब कैनले आफ्ना भाइ हाबिलमाथि आक्रमण गरेर तिनलाई मारे कैन चाहिँ झनझन उसको परमेश्वरप्रतिको विद्रोहमा अविश्वासमा ऊ रिसमा अब चाहिँ उसको रिस परमेश्वरलाई पोख्न त अब सकेन अब कसो कहाँबाट पोख्ने भने परमेश्वरको हाबिललाई मार्छु भनेर हाबिललाई मार्छ है त्यसैले जानेर पनि परमेश्वरलाई महिमा दिएनन् कैनले समय बित्दै जान्छ अनि अस्ति हेर्दै गयौँ कतिवटा पुस्ताहरू अनि सात पुस्ता आठ पुस्ता नौ अनि कोही कोही छन् परमेश्वरलाई आदर दिनेहरू हनोक छ जसलाई परमेश्वरले उठाएर लानुभयो अनि नुवा छ अब अरू को छ त खै है औँलामै गन्न सकिन्थ्यो आठ भनेको त दसवटा औँला पनि चाहिँदैन गन्नलाई अनि त्यो बेलामा कस्तो भइसकेको थियो संसार हेर्नुहोस् त अस्ति पनि हेर्यौं तर फेरि पढ्दा केही बिग्रेन उत्पत्ति छ को एघार पदमा उत्पत्ति छ को एघार परमेश्वरको दृष्टिमा पृथ्वी भ्रष्ट भएको र उपद्रवले भरिएको थियो जब परमेश्वरले पृथ्वीमाथि दृष्टि गर्नुभयो तब यो भ्रष्ट भएको देख्नुभयो किनकि पृथ्वीमा भएका सबै मानिसहरूले आफ्ना चालचलन भ्रष्ट पारिसकेका थिए एक त उनीहरू एकदम आफ्नो चालचलन भ्रष्ट थिए नम्बर दुई नुहले जहाज बनाउन थाल्छ अब है अनि नुहले अब प्रचार गर्न थाल्छ बाइबलमा बताएको छ नुहले 120 वर्ष प्रचार गरेको भनेको छ पत्रुसले है त्यत्रो लामो समय उनीहरू चाहिँ अब पापबाट फर्किन त मौका छ नि त तर फर्कन्छन् होला फर्कँदैनन् उनीहरू नुह को प्रचार सुन्ने खाली उसको तिनवटा छोराले सुन्छ तिनवटा बुहारीले सुन्छ अनि श्रीमतीले सुन्छ त्यतिले चाहिँ सुनेछ नुहको प्रचारलाई अनि उनीहरू जहाजभित्र पस्छन् अरू सबै नष्ट हुन्छन् जानेर पनि है जान उनीहरूले परमेश्वरलाई जानेर पनि प्रचार सुनेर पनि उनीहरूको हृदय झन् कठोर हुँदो रहेछ त्यसले देख्दै हुनुहुन्छ मानिसले जति जानेको छ नि त्यसलाई मानेन भने ऊ झन् अन्धकारमा जान्छ जति उज्यालो छ त्यो उज्यालोलाई पछ्याएन भने अब अन्धकार हुन्छ झन् झन् हृदय कठोर हुन्छ त्यसैले हामी विश्वासीहरूले पनि जति जानेको छौँ त्यो चाहिँ हामीले परमेश्वरको सहायताले पालन गर्नुपर्छ नत्र भने अरू कुराहरू बुझिँदैन अरू सत्यताहरू छिर्दैन यहाँ परमेश्वर भन्छ मैले तिमीलाई दिएको जे थियो त्यही नै गर न भन्नुहुन्छ बुझिदिनु चाहिँ के जस्तो भने एकजना धनी मान्छे रहेछ उसले चाहिँ हिँड्दै गर्दा एउटा गरिब मान्छे देख्यो ओहो बिचरा उसको खाना पनि रहेनछ उसले माया लाग्यो अनि उसले भिख माग्दै थियो अनि उसले उसलाई यति धनी थियो कि उसलाई जीवनभर खान पनि उसलाई दिएर पनि उसको पैसा अलिकति पनि नघट्या जस्तो हुन्थ्यो त्यति पैसा थियो त्यो धनी मान्छे तर छ नि त्यो धनी मानिसले चाहिँ बुद्धिमान पनि रहेछ उसले त्यतिकै उसलाई खानालाई पैसा दिने उसलाई चाहिँ पहिला चाहिँ 200 रुपियाँ मात्र दिएछ के गर्दो रहेछ 200 रुपियाँ हेरौँ त यसो हेरेछ त्यो 200 रुपियाँ लिएर त गएर त रक्सी पो खाएछ अब उसलाई 1000 रुपियाँ दिन्छ होला त्यो धनी मान्छेले कदापि पनि दिँदैन त्यसैले परमेश्वरले पनि हामीलाई सत्य कुरा अलिकति बताउनुहुन्छ म सृष्टिकर्ता हौ अब उहाँलाई खोजेन उहाँलाई पुजेन गएर ढुङ्गालाई पुजेर हामीलाई प्रचार गर्यो त्यो छोडो भन्दा पनि छोड्दैन भने हामीलाई अरू केही कुरा पनि बताउनु पर्दैन परमेश्वरले हामीलाई बहाना छैन हामी चाहिँ नष्ट हुन्छ नुहको समय त्यस्तै थियो अहिलेको समय पनि त्यस्तै छ प्रियहरू त्यसैले परमेश्वरले भन्नुभएको छ तिमीहरू कसरी सुन्छ होसियार हो सुनेर हामीले चाहिँ आफ्नो कान फर्काउनु झनै ठूलो हाम्रो दोष हुन्छ अब त्यसपछि जल प्रलय आयो जल प्रलय पछि के भयो आठजना छन् आठजनाबाट छोराछोरीहरू बढ्दै जान्छ यिनीहरू चाहिँ राम्रै थियो कि किनभने नुहको सन्तान हुन् नुहले त राम्रै सिकायो होला नि सिकाउन त अवश्य सिकायो होला सक्दो है तर के भने आदमदेखिको पाप स्वभाव त छँदैछ है नुह पनि पापी नै हो ऊ विश्वासद्वारा धर्मी छरिएको उसले आफ्नो छोराछोरीलाई मुक्ति दिन सक्दैन, आफ्नो नाति नातिलाई मुक्ति सार्न सक्दैन, पाप मात्र सार्न सक्छ हामीले है। अनि परमेश्वरको बारेमा बताएपछि उसले चाहिँ विश्वास गरे भने उसले नयाँ हृदय पाउँछ। तर के भने नुह पछिका मान्छेहरू पनि समय बित्दै जति गयो उनीहरू झन झन कठोर हुन थाले। त्यत्रो थाहा पाएर झल प्रलय भएको थियो, यस्तो दण्ड दिनुभएको थियो, परमेश्वरले त चुत्लाएर बस्नु हुँदैन रहेछ, अब त थाहा पायो नि, पहिला त अब थाहा थिएन भन्न सक्थ्यो। जस्तो कि सानी कैनले गएर हाबिललाई मारेपछि परमेश्वरले कैनलाई मार्नु भएन नि, थाहा छ तपाईँलाई, कैनलाई त झन् रक्षा गर्नुभयो। तर अब चाहिँ त्यसो हुँदैन भन्नुभयो, अब चाहिँ मान्छे आफ्नो विवेक अनुसार चल्दैन रहेछ है, मान्छेले प्राणी गरिसक्यो, त्यसैले उनीहरूलाई चाहिँ अब मैले एउटा नयाँ सुरुवात दिनुपर्छ भनेर पूरै जलप्रयले नाश गरेर एउटा नयाँ तरिकाले फेरि शुरू हुने मौका दिनुभएको आठजना। अनि उनीहरूलाई चाहिँ एउटा नियम थपिदिनुभयो, के भने अब कसैले कसैलाई मार्यो भने त्यो कैनले जस्तो गर्यो भने चाहिँ त्यो मार्नेलाई नै मार्नुपर्छ, अब चाहिँ यो नियम थपिदिनु भयो उत्पत्तिको 9 अध्यायदेखि। अनि त्यसकै आधारमा चाहिँ सबै संसारको सरकार बसेको छ। हेर्नुहोस्, सरकार भनेको परमेश्वरको वचन बाइबलबाट आउँछ, वास्तवमा देशको कानून बाइबलमा आधारित छ, मान्छेले नबुझे पनि। दोषीलाई चाहिँ दण्ड दिने अधिकार कसलाई दिनुभयो परमेश्वरले, मान्छेकै हातमा दिइदिनु भयो। त्यसैले सरकारले व्यर्थमा तरवार भिड्दैन, उसको डर मान, उसको विद्रोह नगर भनेर बाइबलमा भरिघरि भनेछ। उसलाई दिनुपर्ने करतिर उसलाई दिनुपर्ने आदर दियो, अनि परमेश्वरलाई दिने आदर चाहिँ नबिर्स है। तर जल प्रलय पछिका मान्छेहरू खै है, उनीहरूको हृदयको भित्रको पाप त अझ निस्किन थाल्छ अझ पनि है। सरकारको मान्छेको हातमा भएको तरवारले पनि उनीहरूलाई रोक्दैन, उनीहरू त झन् मिलेर भन्छ, आओ हामी चाहिँ मिलेर एउटा ठुलो धरहरा बनाऊ है। हेर्नुहोस् है, थाहा छ उनीहरूलाई, जानेर पनि उनीहरू परमेश्वरको वचनलाई मान्दैनन्। अनि तपाईँ भन्नुलाई के वचन मान्नु पर्थ्यो, एउटा आज्ञा दिनुभएको थियो जल प्रलयबाट उनीहरू जहाजबाट निस्केपछि, त्यो के थियो भने उत्पत्ति 9 अध्यायको 1 पदमा छ है, जल प्रलयमा बाँचेका 8 जना र उसका सबै सन्तानहरूलाई एउटा आज्ञा दिनुभएको थियो, गर्नै पर्छ तिमीहरूले। उत्पत्ति 9:1, त्यसपछि परमेश्वरले नोवा र तिनका छोराहरूलाई आशिष दिएर भन्नुभयो, फल्दै फुल्दै वृद्धि हुँदै र पृथ्वीमा भरिँदै जाओ। पृथ्वीमा के हुँदै जाओ, भरिँदै जाओ, भनेपछि चाहिँ तिमीहरू उत्तर दक्षिण पूर्व पश्चिम सबै ठाउँमा फैलिएर बस्नुपर्छ। तर मानिस जो पापी हृदय छ उसले त भन्छ हामी चाहिँ त्यो गर्दैनौ है। हेर्नुहोस् त उत्पत्ति 10:32 हामी हेर्नेछौ। उत्पत्ति 10:32, नुहाका छोराहरू वंश के अरे छोराका वंशहरू आफ्नो आफ्नो जाति अनुसार यिनै हुन्, अनि उनीहरूको नामहरू त्यहाँ योभन्दा अगाडि दिएको छ, यीबाट जल प्रलय पछि पृथ्वीमा जाति जाति अलग अलग भएर जताततै फिजिए। अनि तपाईँ भन्नु ए फिजिएछ नि त, उनीहरूले भनेको मानेछ नि त, वास्तवमा होइन, यो फिजिए भनेछ नि, उनीहरू चाहिँ फिजिनै परेकोले मात्रै, अरू उपाय नै नभएकोले, परमेश्वरको आज्ञा मान्छु भनेर फिजिएको होइन, उनीहरूलाई चाहिँ केही उपाय नलाएपछि उनीहरू फिजिएको हुन्। अनि त्यो कुरा चाहिँ अब हामी पढ्न थाल्छौँ कसरी भयो, नत्र उनीहरू त हामी फैलिएर बसौँ भनेकै थिएन। हेर्नु न यहाँ पढ्छौँ 11:1, त्यस बेला जम्मै पृथ्वीमा एउटै भाषा र एकै खालको बोली थियो, सबैले सबैलाई बुझ्न सक्थे है। मानिसहरू पूर्वतिर सर्दै जाँदा सिनार देशमा एउटा मैदान भेट्टाएर त्यही बसोबास गरे, भनेको जल प्रलय भएपछि जहाजबाट निस्क्यो, केही समय त्यतै वरिपरि बस्यो, अहिलेको टर्की भन्ने देश हो, त्यतै वरिपरि बस्यो, आर्मेनिया रुसको पश्चिमपट्टि होइन। तर केही समयपछि अनि अलिकति खेती किसान गर्नलाई राम्रो ठाउँ खोज्दै जाने क्रममा चाहिँ हालको यो इराकको वरिपरि आइपुग्यो, जहाँ दुईटा ठूला नदीहरू छन् अहिले पनि, मेसो के अरे टाइग्रिस र युफ्रेटिस भन्ने, अनि त्यस त्यो दुईटा ठूला ठूलो नदीको बीचको फाँट के है मा चाहिँ उनीहरू आएर बसे, त्यसलाई सिनार भनेछ यहाँ। अनि यहाँ 3 पदमा हामी पढ्छौँ, तिनीहरूले आपसमा भने लौ हामीहरू इँट बनाएर पोलौ। अब त्यहाँ चाहिँ ढुङ्गा पाएनन् उनीहरूले, किन यो त बेसी थियो होइन, पहाड़हरू छैन, खन्छन् उनीहरूले चाहिँ के भेट्न छ, मलिलो माटो छ, उनीहरूले चाहिँ त्यसबाट चाहिँ इट्टा बनाएर पोल्न थाल्छ। धेरै वर्ष अगाडिदेखि मान्छेले जाने कुरा, उनीहरू एकदम बुद्धिमानी थिए, लाटो थिएनन् है, हामी पनि लाटो छ, मैले पहिलाको मान्छेहरू एकदमै तिखो दिमागकाहरू थिए है, नुह त्यत्रो जहाज बनाउने है, सम्झनुहोस् है, धेरै कुराहरू छन्। अनि उनीहरूले चाहिँ अब इँट बनाएर पोलौं भन्छ, ढुङ्गाको सट्टा इँट र हिलोको सट्टा अलकत्रा तिनीहरूले प्रयोग गरे, मसलाको लागि अलकत्रा प्रयोग गर्छ, जुन चाहिँ जल प्रलय पछि खन्दाखेरि चाहिँ ठाउँ ठाउँमा भेटियो त्यो कालो, त्यो के भने जंगल, थुप्रो जंगलहरू त सब पुरियो नि त, थुप्रो प्राणीहरू मरेर एकै दिन एक वर्षभित्रमा पुरिएको छ, अनि सब तेल भनेछ, अलकत्रा भनेछ पहिलाको प्राणी, अनि त्यही तेल अब उनीहरूको जिजु बाजेहरू बनाउन होइन, यहाँभित्र चाहिँ मसला बनाएर उनीहरूले चाहिँ आफ्नो चाहिँ घर बनाउनु पर्ने हुन्छ अब है। त्यसैले ढुङ्गाको सट्टा इँट र हिलोको सट्टा अलकत्रा तिनीहरूले प्रयोग गरे। चार पद, तब तिनीहरूले भने लौ हामी आफ्नो निम्ति एउटा शहर बनाऊ र स्वर्गसम्मै पुग्ने एउटा धरहरा बनाऊ, अनि किन यो गरौं, किन यो विशेष बिल्डिङ बनाउने रे उनीहरू है, त्यस्तो विचार आएछ मान्छेलाई, हामी चाहिँ एकदम ठूलो शहर बनाउने अनि शहरको बीचमा चाहिँ एउटा अल्गो धरहरा बनाउने है, अनि यो धरहराको वरिपरि हामी बस्ने हो, हाम्रो केन्द्र हो त्यो चाहिँ केन्द्रबिन्दु होइन, अनि हाम्रो राजधानी हाम्रो जे भनौँ त्यसलाई, अनि त्यति मात्र होइन अहिले छ नि मान्छेहरूले यो पुरानो ठाउँहरू खनेर यो अध्ययन गरेर के पाएछ भने पहिलाको संसारमा छ नि पहिलाको हजार वर्ष दुई तीन हजार वर्ष अगाडि अझ चार पाँच हजार अगाडि चाहिँ ठाउँ ठाउँमा यो पुरा यो धरहराहरू बनाएछ, जहाँ गए पनि यहीँ इन्डियामा गए पनि पाउँछन् तर त्योभन्दा पनि अझ पुरानो कुरा गर्छ नि, अनि हरेकमा चाहिँ के गर्दो रहेछ भने मूर्ति पूजा गर्दो रहेछ। अब हेर्नुहोस् है, यो जल प्रलय पछि चाहिँ मूर्ति पूजा सुरु भएको, जल प्रलय भन्दा अगाडि मूर्ति पूजा थिएन, अनि यही बाबेल भन्ने ठाउँ, यो ठाउँको नाम बाबेल राखिन्छ पछि, त्यहाँ चाहिँ के गर्न लागिरहेछ भने उनीहरू चाहिँ परमेश्वरको कुरा चाहिँ नमान्ने तर परमेश्वरले भनेको भन्दा अर्कै खालको समाज बनाउने भनेछ उनीहरूले, परमेश्वरले छरिएर बस भन्दैछ, उनीहरू चाहिँ होइन हामी चाहिँ एउटा हाम्रो समाज बनाउने, बुझ्दै हुनुहुन्छ है, हाम्रो समाज अनि एउटा धरहरा बनाऊ अनि आफ्नो नाम राखौ है, हाम्रो नाम राख्ने। पहिला पहिला जल प्रलय भन्दा अगाडि कतिजना विश्वासीहरू थिए, उनीहरूले आफ्नो छोराको नाउँ चाहिँ परमेश्वरको नाउँमा राख्थे उनीहरूले, जुन नामहरूमा चाहिँ परमेश्वरको नाम त्यहाँ घुसेको छ है, एल 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 भन्ने नाम पाउँछ, एल भनेको परमेश्वर है, तर अब चाहिँ उनीहरू परमेश्वरको नाम होइन आफ्नो नाम राख्न चाहन्छन् र उनीहरू भन्छन् र अब सुन्नुहोस् त हामी पृथ्वीभरि जत्ता ततै नछरियौं, ठ्याक्कै उल्टो गर्दैछ, परमेश्वरले चाहिँ जताततै छरेर बस भन्दैछ, उनीहरू चाहिँ हामी त्यसो गर्न नपरोस्, अनि त्यसैले परमेश्वरले उनीहरूलाई चाहिँ छर पुष्ट पार्नलाई आफ्नो उद्देश्य अनुसार उनीहरूलाई संसारभरि फिजाउनको लागि चाहिँ उनीहरूको बीचमा भाषाको खलबल ल्याइदिनुहुन्छ, बुझ्नुहुन्छ, यहीँ भाषाहरू सुरु भएका, अनि भाषाहरू कहाँ सुरु भयो, बाबेलमा सुरु भयो, किन सुरु भयो, परमेश्वरको दण्ड थियो वास्तवमा, यो आजसम्म पनि यो भाषाको खलबलले है तपाईँहरू तामाङ बुझ्दाखेरि म लाटो बन्छु है, अनि मेरो श्रीमती नेवारी बोल्यो भने तपाईँहरूले पनि बुझ्न सक्नुहुन्न, म पनि बुझ्न सक्दिनँ है कहिले काहीँ, भाषा त्यस्तो छ है, भाषाले त छुट्याइदिन्छ, अनि छुट्टिएपछि जाति सुरु हुन्छ, बुझ्नुभयो, जाति त्यहाँबाट आएको, बाइबलमा चाहिँ फरक फरक भाषाहरूलाई जातिहरू भनेको छ है, ठुलो जाति सुन्नु सानो जाति भनेको छैन बाइबलमा, तर फरक फरक भाषालाई जाति जातिका मानिसहरू, हे सबै जातिहरू मतिर हेर, त्यसरी भन्दैछ बाइबल, भनेको जुनसुकै भाषा बोल्ने मान्छेहरू मतिर हेर भन्ने हुन्छ, म बाहेकहरू कुनै मुक्तिदाता छैन। अनि त्यसैले पाँच पदमा मानिसहरूका सन्तानले बनाइरहेका शहर र धरहरालाई हेर्नलाई परमप्रभु तल ओर्लनु भयो। छ पद, अनि परमप्रभुले भन्नुभयो यदि एउटै भाषा बोल्ने एउटै जातिको स्थानमा अहिले यिनीहरूले यो गरे भने अब तिनीहरूले योजना गरेको कुनै पनि कुरा असम्भव हुने छैन, भनेको मान्छेले त अब जस्तो सुकै नराम्रो काम गर्न पनि उनीहरू सक्छन्, अब यिनीहरूले चाहिँ आफैलाई नष्ट गर्ने भए, त्यसैले यिनीहरूलाई म ब्रेक लाउनलाई चाहिँ यिनीहरूलाई चाहिँ म उनीहरूको दुष्टतामा अघि बढ्न नदिन चाहिँ म चाहिँ ब्रेक लगाइदिन्छु भनेर चाहिँ उनीहरूको भाषा खलबल गरिदिनु भएको। अनि सात पदमा छ, आओ तल ओर्लेर गई तिनीहरूको भाषा खलबल पारिदियो र तिनीहरूले एक अर्काको बोली नबुझन्, ठ्याक्कै त्यही भयो। आठ पद, तब परमप्रभुले त्यहीबाट तिनीहरूलाई जम्मै पृथ्वीभरि तितर बितर पारिदिनु भयो र तिनीहरूले त्यो शहर बनाउन छोडिदिए। त्यसैले जुन सुरु गरेको थियो नि त्यो पूरा भएको छैन, बाबेलमा जे सुरु भयो त्यो कहिले पनि पूरा भएन, आजसम्म पूरा भएको छैन, तर मान्छेले त्यो प्रयास छोडेकै छैन, आजसम्म पनि प्रयास गर्दैछ त्यो बाबेल बनाउन, त्यही भवन त होइन, तर कस्तो भने सारा हामी मानिसहरू चाहिँ एउटै समाज बनाऊ, अनि हामी सारा मिलेर चाहिँ हाम्रो एउटै धर्म मानौ, अनि हाम्रो एउटै राजा मानौ अनि हामी चाहिँ एउटै मानिस बनाऊ. यसो सुन्दा त राम्रै सुनिन्छ, नराम्रो त होइन नि होइन त. तर यो समस्या के भने उनीहरूले के भनेछ भने परमेश्वर बिना यो गरौँ भनेछ. परमेश्वर बिना हामी सारा संसारको मान्छे एउटै धर्म मानौ, हामी सारा संसारको मान्छे चाहिँ एउटै विश्वको नागरिक बनौँ. यो छुट्टी छुट्टी देश हटाइदिउँ, यो परमेश्वरले राख्नुभएको यो छुट्टी छुट्टै त, तर मान्छेले त यो सबै हटाइदिउँ. अनि त्यसैले संयुक्त राष्ट्र संघ भन्ने छ. यो चाहिँ पुरानो बाबेललाई चाहिँ त्यही गर्न खोजेको है. अनि त्यसपछि अनेकौं प्रयास भइसक्यो सबैजना मिल्ने भनेर. यसो सुन्दा त राम्रै सुनिन्छ यहाँ बाबेल चाहिँ के नराम्रो छ. तर नराम्रो के भने उनीहरूको यो चाहिँ मान्छेको धर्म हो, परमेश्वरलाई फालेन. उनीहरू चाहिँ आफ्नै नामको निम्ति यो गर्न चाहिरहेको छन्. अनि छ नि बाइबलको भविष्यवाणीमा, आज समय पायो भने त्यहाँ पुग्नेछ, यसको पछाडि चाहिँ शैतान छ. यो सबैलाई एउटै बनाउन खोज्नेमा चाहिँ शैतान छ. किन भन्नु होला भने सबैलाई एउटै बनाएर चाहिँ उसलाई पुजोस्, उसले चाहेको छ त्यो, उसलाई मानस. एउटै धर्म भनेको उसको धर्म हो, शैतानको, शैतान पुज्ने धर्म. अनि उसले चाहिँ त्यही खोजिरहेछ है. अनि बाइबल भविष्यवाणी चाहिँ एक पछि अर्को चाहिँ कसरी त्यतातिर संसार गइरहेको छ बताएको छ. प्रभु येशूले यसको बारेमा भन्नुभएको छ, त्यो दिन आउनेछ है. अनि समय पायो भने त्यहाँ हामी पढ्नेछौँ है. सारा संसार चाहिँ एक भएर शैतानलाई पुज्ने दिन आउँदैछ. हेर्नुहोस् अहिलेसम्म चाहिँ गर्न, हुन त त्यही बाबेलमै गर्न खोजिसकेको थियो, उसको प्रयास झन्डै झन्डै सफल भइसकेको थियो है. धरहर बन्दैछ, उसलाई पूजा गर्ने त्यो मन्दिर झन्डै झन्डै तयार भइसकेको थियो. तर परमेश्वरले अब रोक भनेपछि चाहिँ भाषा खलबल भयो अनि उनीहरू अहिलेसम्म चाहिँ गर्न पाएन है मान्छेहरू. अनि शैतानले चाहिँ यो प्रयास छोडेको छैन. अब त्यसपछि के गर्नुभयो, परमेश्वरले चाहिँ यो भाषा खलबल भएपछि एकजना अब्राहम भन्नेलाई चाहिँ बोलाउनु भयो र उसलाई चुन्नु भयो. परमेश्वर सृष्टिकर्तामाथि विश्वास गर्ने एउटा मान्छे, उसको बाउ बराजुहरू मूर्ति पूजा गर्दै थिए अब्राहमको है. वरिपरि जहाँ अब्राहम हुर्कन्थे त्यहाँ धेरै मूर्ति पूजाको कुराहरू भेटिएको छ अहिले पनि. तर अब्राहमले चाहिँ परमेश्वरलाई माने कसरी, उसलाई सृष्टिको गवाही थियो अनि उसले सृष्टिकर्तालाई पुजे. अनि सृष्टिकर्तालाई पुजे भने सृष्टिकर्ताले त सिधै बोल्न सक्नुहुँदो रहेछ मान्छेसँग. अनि अब्राहमसँग त त्यस्तै गर्नुभयो है. त्यो बेला बाइबल थिएन नि, याद गर्नुहोस्. अब्राहम त कहाँ बाइबल पाउन सकिन्छ होला, चर्च कहाँ छ होला भनेर ऊ त हिँड्न पाउँदैन थियो, थिँदै थिएन केही पनि त्यस्तो. तर सृष्टिकर्ता हुनुहुन्थ्यो है. अनि उसले चाहिँ अरूले पुजेको मूर्तिहरूलाई पुजेनन्, घामलाई पुजेनन्, जुनलाई पुजेन, किरा फट्याङ्ग्रालाई पूजा गरेर बसेन. ऊ चाहिँ सृष्टिकर्तालाई पुज्यो अनि परमेश्वरले उसलाई चाहिँ बोलाउनु भयो र उसलाई चाहिँ भन्नुभयो, तँबाट एउटा ठूलो जाति खडा गर्नेछु. दिदी बहिनीहरू भन्नुहोस् त्यो जाति चाहिँ कुन हो, अब्राहमबाट आएको जाति इजरायल हो. त्यो त दाजुभाइहरू है, अब्राहमबाट आएको ठूलो जाति इजरायल. अनि इजरायलबाट चाहिँ मुक्तिदाता येशू आउनुभयो. परमेश्वरको योजना चाहिँ त्यो गर्नुभयो है. अनि त्यसैले त्यो चाहिँ आजसम्म पनि सत्य छ. मैले तपाईँलाई पहिला पनि कम्तीमा दुई तिनचोटि बताइसकेँ होला, तर फेरि पनि बताउँछु है. हाम्रो देशमा पनि जुन बेलामा सुसमाचार सुन्न पाइँदैन थियो, अलिअलि जो होइन आर्मीमा होइन लडाइँ गर्न जानेहरू उनीहरू चाहिँ देश विदेश जाँदाखेरि चाहिँ कतै सुसमाचार सुनेको फाटफुट थिए. कालिम्पोङ दार्जिलिङ इन्डिया नेपाल बोर्डरभन्दा उता चाहिँ कोही कोहीले सुन्न पाएको थिए, तर नेपालभित्रै चाहिँ सुन्न पाएको थिएन. अनि पूर्वको एकजना तीरबहादुर देवान जो अहिले चाहिँ हुनुहुन्न, उहाँ प्रभुसँग प्रभुमा गइसक्नु भयो, त्यो व्यक्ति पनि राईहरूको रीतिमै हुर्केको मान्छे हो. तर उसले चाहिँ जवान अवस्थामा नै उसले सोध्न थाल्यो, यो हामीले किन गरेको, यो किन पूजा गरेको, यो के हो होइन. अनि उसले पाएको जवाफ लाई उसले मानेन, कसैले पनि नमान्दो भनेको थिएन. उसलाई विश्वासै गरेर उसले भने यत्रो सबै थोक बनाउने यो हो त है, यो चिज हो त, म चाहिँ यो मान्दिनँ. अनि उसले चाहिँ हरेक दिन त्यसपछि चाहिँ के निर्णय गर्यो भने खालि आकाशतिर हेर्थ्यो र यो सबै थोक बनाउने सृष्टिकर्तालाई धन्यवाद है. त्यसरी चाहिँ उसले चाहिँ परमेश्वरलाई खोजेको. उसलाई सुसमाचार थाहा छैन, बाइबल केही पनि थाहा छैन, तर उसलाई चाहिँ यो बुझ्ने धेरै मन भयो त्यसपछि है. जसले बनाउनु भयो उहाँलाई त चिन्न सकिन्न पर्ने है. अनि ऊ चाहिँ खोज्दै 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 क्रममा चाहिँ नेपालबाट इन्डियाभित्र छिर्यो बोर्डरमा, अनि जोगबानीमा गएर चाहिँ उसले सुसमाचार सुनेका है अनि त्यहाँ चाहिँ उसले सुषमा सुनेर प्रभुलाई चिनेर केही बाइबल अध्ययन गरेर त्यसपछि फेरि नेपालभित्र चाहिँ झोला बोकेर आयो झोलामा चाहिँ प्रचार सुसमाचार है बाइबल थिएन हेर्नुहोस् देवालाई नेपाली भाषामा है तर उसले चाहिँ मुखले चाहिँ बताउन थाले है अनि डाँडा काँडा हुँदा चाहिँ उस चाहिँ सुसमाचार सुनाएको अनि उसँग अरू दुईजना पनि थिए है अरू तिनैजना चाहिँ प्रभुमा गइसके है दाउद मसिह डेभिड मुखिया भन्छ उनीहरू चाहिँ दार्जिलिङ कालिम्पोङतिर है अनि त्यसैले परमेश्वरले जो कोहीलाई पनि भेटाउन सक्नुहुन्छ यदि उसले चाहिँ अलिकति मात्र ध्यान दियो भने यो सृष्टिकर्ता हुनुपर्छ अनि अब्राहम त्यस्तै थियो अनि अब्राहमलाई परमेश्वरले भेटाउनु भयो है त्यसैले हामीले देख्दैछौँ कि परमेश्वरले खोज्दै हुनुहुन्छ एकचोटि हामी यूहन्ना चार अध्यायमा पल्टाउँछौँ कसले ध्यान दिन्छ म सृष्टिकर्तातर्फ अनि यूहन्ना चार अध्यायको 23 पदमा प्रभु यीशुले यसरी भन्नुभएको थियो एउटा आइमाईलाई जुन आइमाई पनि नजानिकन के हो पुजेर बसिरहेको थियो परमेश्वर भनेर अनि प्रभु यीशुले उसँग कुरा गर्नुभयो 23 पद है के अरे 22 पद पनि तिमीहरू जसलाई चिन्दैनौ उहाँको उपासना गर्दछौ केलाई पुजेको पनि थाहा छैन तिमीलाई प्रभु यीशुले नै भन्नुभयो हामी चाहिँ जसलाई चिन्दछौ उहाँकै उपासना गर्दछौँ यो चाहिँ साँचो हो किनभने यहुदीहरूलाई चाहिँ सृष्टिकर्ता परमेश्वरले यही अब्राहमलाई इसाक याकुब गर्दै गर्दै उनीहरूलाई म हुँ जो म हुँ ले आफूलाई प्रकट गर्नुभयो मोसालाई प्रकट गर्नुभयो अनि त्यसैले यहुदीहरूले चाहिँ साँचो परमेश्वरलाई चाहिँ साँचो परमेश्वरले उपासना गर्छन् तर प्रभुले भन्नुहुन्छ 23 पद तर त्यो समय आउँछ र अहिले नै हो जुन घड़ी साँचो उपासकहरूले भनेको साँचो गरी मान्नेहरूले त्यसैले त्यहाँ झुटो मान्नेहरू पनि छन् भनेको अनि प्रभुले भन्नुहुन्छ साँचो गरी मान्नेहरू साँचो गरी पुज्नेहरूले चाहिँ पिताको उपासना गर्नेछ परमेश्वर पिताको साँचो परमेश्वरको कसरी गर्नेछन् आत्मामा गर्नेछन् र सत्यतामा गर्नेछन् अनि अस्ति पनि हेर्नुहुन्छ सत्य भनेको चाहिँ वास्तविक है त्यो सुनको उदाहरण दिएको थिएँ बाहिर मात्र सुन होइन भित्र पनि सुन नक्कली होइन सक्कली साँचो गरी परमेश्वरलाई उपासना गर्ने कुरा यहाँ गरिँदैछन् अनि यहाँ लेखेको छ किनकि उहाँको उपासना गर्नलाई पिताले यस्तैहरूलाई खोज्नुहुन्छ परमेश्वर पिताले त खोज्दै हुनुहुन्छ अरे को चाहिँ मलाई ध्यान दिन्छ मैले उसलाई बनाएको भनेर मैले सबै थोक बनाएको भनेर 60-70 कति वर्ष अगाडि हो तीरबहादुर देवहरूलाई सजिलैसँग भेटाउनु भएछ केही गाह्रो थिएन है अब्राहमलाई भेटाउनु भयो 4000 वर्ष अगाडि ऊभन्दा अझ अगाडि नुआ हनोक आदम है त्यसैले रोमी 1 अध्यायमा चाहिँ हामी फर्केर जाउँ है जहाँ चाहिँ हामीले यहाँ के अध्ययन गर्दैछौँ भने परमेश्वरलाई जानेर पनि तिनीहरूले उहाँलाई परमेश्वरलाई चाहिँ महिमा दिएनन् कैनले दिएन जलप्रले अगाडि दिएन जलप्रले पछाडि दिएनन् अब्राहम एउटाले दियो यसरी नै जाने अनि तपाईँ सायद है हुनुहुन्छ परमेश्वरलाई महिमा दिने अनि उनीहरूले दिनु पर्थ्यो है उहाँलाई उपासना गर्नु पर्थ्यो सृष्टिकर्ता भनेर मान्नु पर्थ्यो अनि अर्को कुरा के लेखेको छ भने दुईटा कुरा उनीहरूले गर्नै पर्थ्यो सबै मान्छेले यो गर्न उनीहरू जिम्मेवारी छन् बाइबल नसुने पनि एक चाहिँ सृष्टिकर्ता भनेर मान्नुपर्छ अर्को चाहिँ उहाँलाई धन्यवाद दिनुपर्छ किनभने यहाँ नदिएको कुरा लेखेको छ हेर्नुहोस् है किनभने 21 पद परमेश्वरलाई जानेर पनि तिनीहरूले उहाँलाई परमेश्वरलाई झैं महिमा दिएनन् परमेश्वर भनेर मानेनन् न त धन्यवाद दिने भए अब महिमा दिएनन् भनेर त अध्ययन गर्यौं यो भनेको उहाँलाई उपासना गरेनन् सृष्टिकर्ताको रूपमा दोस्रो कुरा न त धन्यवादी नै भए यसको अर्थ चाहिँ यो हो यो भनेको चाहिँ सृष्टिकर्ताले सबै जुन उपकारहरू हामीलाई गर्नुभएको छ हामी सृष्टिलाई आकाशबाट पानी पठाइदिने जमिनबाट अन्न उमारिदिने ऋतु परिवर्तन हुने घाम जुन ताराहरू राखिदिनु हुने हामीलाई स्वच्छ हावा दिनुभएको छ फलफुलहरू दिनुभएको छ ऋतु अनुसार अनि तरकारीहरू अनेक दिनुभएको छ चामल अन्न अनेक छ अनि यो सब सृष्टिकर्ताले हामीलाई पालिरहनु भएको छ सृजनहार पनि हुनुहुन्छ तर उहाँ सृजनहार मात्र होइन सृजनहार भनेको चाहिँ सृष्टिकर्ता उहाँ चाहिँ पालनहार पनि हुनुहुन्छ उहाँले जान पालिरहनु भएको छ घमण्डी मान्छेले भन्छ तर मेरो बलले ल हेर त एउटा किरा छिरेपछि के हुँदो रहेछ अनि एउटा किरा छिर्छ अनि बिरामीहरू मर्छ बाँचिरहेको रहेछ दुवा आफैले है परमेश्वरले हरेक दिन हरेक साल प्रमाणित गरिरहनु भएको छ कि मान्छे आफैले आफूलाई बचाइरहेको छैन हो उसलाई काम गर्न दिनुभएको बलले चाहिँ उसले परिश्रम गर्छ तर त्यो बिउ कहाँबाट आयो परमेश्वरले शुरूमा उत्पत्ति एक अध्यायमा सृष्टि गरिएको त्यही रुखको बिउहरू आउँदैछन् अहिलेसम्म होइन त्यो रुखबाट त्यो बिउबाट त्यो रुख त्यो बिउ रुखबाट फेरि अर्को बिउ होइन अनि त्यसैले उहाँको सबै उपकारहरूलाई नबिर्स भनेछ अनि हामी झन् विश्वासीहरू त एकदमै धन्यवादी भएर जिउनुपर्छ उहाँलाई चिनेर त्यसैले त हामीले जब धन्यवाद दिँदैनौँ त्यो चाहिँ एकदम असुहाउँदो कुरा हो हामीले धन्यवाद दिनुपर्छ परमेश्वरलाई अनि त्यसैले हरेक दिन जब तपाईँ प्रार्थना गर्नुहुन्छ नि कसरी प्रार्थना गर्ने कोही कोहीले भन्छ मलाई प्रार्थना गर्न आउँदैन प्रार्थना गर्ने भनेको धन्यवादबाट सुरु गर्ने हो एकचोटि हेर्नुहोस् त भजन संग्रह एकचोटि 95 पल्टाउनुहोस् त भजन संग्रह 95 हेरेको थियौँ फेरि पनि यदि हामी यहाँसम्म कुरा बुझेको छौँ भने है त्यति त हामीले गर्न सक्नुपर्ने हो भजन संग्रह 95 दुई पदमा यसरी लेखिएको छ धन्यवाद साथ उहाँको उपस्थितिमा आऊ देख्नुभयो कसरी हामी परमेश्वरको सामु जाने रे धन्यवाद दिएर जाने केही पनि छैन धन्यवाद दिनलाई होइन सुरु गर्नुहोस् न तपाईँको शरीरको लागि धन्यवाद दिनुहोस् होइन तपाईँ अहिलेसम्म जिउँदै हुनुहुन्छ धन्यवाद दिनुहोस् होइन तपाईँले बिहान खाना खानु पाउनु भयो धन्यवाद दिनुहोस् तपाईँको शरीर स्वस्थ भएर यहाँ आउनु पाउनु भयो धन्यवाद दिनुहोस् अनि ती सब उपकारहरू बाहेक अझ उहाँलाई गहिरो साथ हामीले चिन्दै गएपछि त परमेश्वरको लागि धन्यवाद दिनुहोस् परमेश्वर तपाईँलाई सबै कुरा थाहा छ त्यसैले म फिक्री गर्दिनँ तपाईँमा भरोसा गर्छु है धन्यवाद दिनु तर अनि त्यसपछि 103 पनि जाउँ भन्छ 103 है उहाँ सृजनहार हुनुहुन्छ पालनहार हुनुहुन्छ अनि 103 एउटा विश्वासीले आफैलाई भन्दैछ हेर्नुहोस् है हे मेरो प्राण परमप्रभुलाई धन्यको भन् अनि म भित्र जे जति छ त्यसले उहाँको पवित्र नामलाई धन्यको भनोस् दुई पद हे मेरो प्राण परमप्रभुलाई धन्यको भन् र उहाँका सबै उपकारहरू नभुल उपकारहरू भनेको चाहिँ उहाँले गरेको हाम्रो लागि भलाइहरू हामीलाई दिनुभएको आशिषहरू दिनदिनको है जीवनका सबै आशिषहरूलाई नभुल भन्दैछ बिर्सनु हुँदैन भन्दैछ तीन पद उहाँले तिम्रा सबै अधर्महरू क्षमा गर्नुभएको छ एउटा विश्वासीलाई त यो थाहा छ मेरो पापहरू क्षमा भएको छन् उहाँले तिम्रा सबै रोगहरू निको पार्नुहुन्छ चार पद उहाँले तिम्रो प्राणलाई विनाशबाट छुटाउनुहुन्छ उहाँले तिमीलाई करुणा र कोमल कृपाको मुकुट पहिराउनुहुन्छ उहाँले तिम्रो मुख असल कुराहरूले तृप्त पार्नुहुन्छ है हामीले खाएका भोजनहरूको कुरा गर्दैछ र तिम्रो जवानी भनेको शरीरको बल चिलको झैँ नयाँ हुँदै जान्छ एक रोमी एकमा फेरि फर्केर जाउँ धन्यवादी नभएको कारणले र परमेश्वरलाई महिमा नदिएको कारणले के हुन्छ त त्यसैले मान्छेलाई थाहा छ परमेश्वरलाई जानेर पनि परमेश्वरलाई उपासना गरेन धन्यवाद दिएन त्यसको नतिजा चाहिँ अब हामीले पढ्न थाल्छौँ जब मान्छेले छ नि है परमेश्वरलाई आदर गर्दैन के हुन्छ यहाँ भनेको छ किनभने परमेश्वरलाई जानेर पनि रोमी 1:21 तिनीहरूले उहाँलाई परमेश्वरलाई चाहिँ महिमा दिएनन् न त धन्यवादी नै भए तर तिनीहरू आफ्ना विचारहरूमा बेकम्मा भयो भनेछ के भनेको यो है परमेश्वरलाई धन्यवाद नदिने व्यक्ति त आफ्नो विचारमा बेकम्मा हुन्छ यो शब्द चाहिँ त्यो हाबिल भन्ने शब्द यो बेकम्मा भनेको चाहिँ व्यर्थ भनेको उनीहरूको विचारहरू बेकम्मा भए यसलाई बुझ्नलाई चाहिँ हामी यहाँ अहिले अलिकति समय लिनेछौँ तर अलिकति पछि है उनीहरू व्यर्थ भए भने चाहिँ उनीहरूको विचार बिना कामको काम नलाग्ने व्यर्थ रित्तो है अनि अर्को कुरा के भनेको छ भने उनीहरू आफ्ना विचारहरू बेकाममा भए र तिनीहरूको मूर्ख हृदय अध्ययारो भए अध्ययारो भए उनीहरूसँग अलिकति उज्यालो थियो होइन सृष्टिकर्ता हुनुहुन्छ भन्ने कुरा है यो कसले बनाए सानो बच्चाले पनि भन्छ अलिकति उज्यालो थियो तर चाँडै नै अध्ययारो भएछ किनभने त्यो उज्यालोलाई चाहिँ उनीहरूले फालिदिए है कस्तो हुन्छ तपाईँ चाहिँ अन्धारो बाटोमा हिँड्दा हिँड्दै तपाईँको सँग भएको बत्ती चाहिँ खस्यो भने, अनि अस्ति नारायण भाइलाई त्यस्तै भएको थियो है, त्यो कथा पुरा नबताऊ तर है अँध्यारो थियो, बत्ती गएको थियो काठमाडौँमा, अनि उसको बत्ती त भाइको बत्ती त एउटा खाल्डोमा खस्यो है, अनि त्यसो त अँध्यारो भयो, त्यसैले भएको बत्ती पनि हरायो भने चाहिँ अँध्यारो। त्यसैले सबै मान्छेहरूलाई बत्ती दिनुभएको छ अथवा प्रकाश दिनुभएको छ अर्थात् जानकारी दिनुभएको छ सृष्टिकर्ता हुनुहुन्छ भनेर। अब सृष्टिकर्ता हुनुहुन्छ भन्ने जानकारीलाई नै ढुवामा फालिदिएपछि त अँध्यारो हुने भइहाल्यो नि। अनि भने चाहिँ उनीहरूको मूर्ख हृदय अँध्यारो भयो, प्रकाश थियो प्रकाशलाई इन्कार गर्यो। अनि के भयो त्यसपछि 22 पद, बुद्धिमान छौ भन्ने दावी गर्दै है तिनीहरू मूर्ख बने। उनीहरू त उल्टो सोच्न थाल्दो रहेछ, उनीहरूको सोचाइ अब बिग्रिन थाल्दो रहेछ है, ठिकलाई बेठिक बेठिकलाई ठिक भन्न थाल्छ। बुद्धिमान छौ भन्ने दावी गर्दै तिनीहरू मूर्ख बने। अनि यो शब्द मूर्ख भनेको छ नि, त्यसको मतलब चाहिँ निर्बुद्धि, ज्यादै बिना समझको भनेको। जस्तो कि भजन संग्रह 14 अध्यायमा एकचोटि पल्टाउनुहोस् त, भजन संग्रह 14 भजन संग्रह 14 को एक पदमा यो शब्द यहाँ प्रयोग भएको छ। भजन संग्रह 14 को एक, मूर्खले मन मनमा भनेको छ, मूर्खले मन मनमा के भनेको छ, उसले भन्छ रे परमेश्वर छैन। मूर्खले जस्तो कि एउटा मान्छे चाहिँ जाँदैछ है, अनि अनि एकजनाको घरमा चाहिँ यसो देखेछ कोही पनि रहेनछ, अनि ओहो त्यहाँ त त्यही देखाइदिउन, उसको त पैसा त बिर्सेर गएको रहेछ। अनि मूर्खले भन्छ परमेश्वर छैन, मलाई देख्दैन, यसो हेर्छ मौसाले जस्तो कोही पनि छैन, यसो हेर्छ कोही पनि छैन, अनि त्यसपछि चाहिँ उसले चाहिँ लिन्छ किनभने परमेश्वर छैन भन्दैछ। परमेश्वर देख्छ कहाँ देख्छ, मान्छेले देखेन भने देखे देखेन नि होइन। त्यसैले मूर्खले चाहिँ मनमा भने चाहिँ परमेश्वर छैन, तिनीहरू भ्रष्ट भएका छन्, तिनीहरूले घिनलाग्दा कामहरू गरेका छन्, असल गर्ने कोही छैन। अब यो जुन यो वाक्य छ नि परमेश्वर छैन, कोही कोहीले चाहिँ यसरी पनि भन्छन् हो यो कसैले बनाएको होइन। अब यो सानो चीज जुन तपाईँले यहाँ मेरो अगाडि यहाँ अगाडि देख्नुहुन्छ, यसमा धेरैवटा बटनहरू छन्, यहाँ पनि छ यहाँ पनि छ, यसो हेऱ्यो भने यहाँ पढ्न सकिन्छ के के ल्याएछ, अनि यसमा चाहिँ आवाज यहाँ छिरे चाहिँ रेकर्ड हुन्छ, अनि पछि चाहिँ यसबाट बजाउन पनि सकिन्छ, ब्याट्रीले चल्छ, यति सानो छ, बत्ती पनि बल्छ। अनि मैले भनेर हेर्नुहोस् दाजुभाइ दिदीबहिनीहरू, यो आफै बनेको, यो आफै आएको, कसैले बनाउनु परेन, विश्वास गर्नुहोस् है मलाई, कसैले बनाएको होइन, यो आफै आएको, हेर्नुहोस् कस्तो अचम्म, यो आफै आयो। अब मैले चाहिँ हजारचोटि यो आफै आयो भने पनि तपाईँले पत्याउनुहुन्छ, पत्याउनुहुन्न होला, पत्याउनु भयो भने त मूर्ख भन्नुभयो। जस्तो यहाँ भनेको छ मूर्खले मनमा भनेको छ यो घाम जुन तारा आफै आयो, परमेश्वर छैन है, मूर्खले भन्छ त्यो है। मोबाइल हेर्नुहोस् है, कसैले आफै आयो भन्छ र कसैले पनि आफै आयो भन्दैन, यो त कुनै कुनै मान्छेले बनायो भन्छ, तर मान्छेले आज भन्दैछ यो कसैले बनाएको होइन, यो आफै प्रकृतिको नियमले चलिरहेको छ, यो त्यतिकै उम्रिन्छ त्यतिकै मर्छ जन्मिन्छ, आफै आएको आफै आफै आफै। त्यसैले बाइबलमा भन्छ त्यो नास्तिक विचार जो म आफै पनि थिएँ पहिला, मूर्ख मूर्खले मनमा नभनेछ परमेश्वर छैन। त्यसैले उनीहरूले के गर्छन्, अझ झन उनीहरू बिग्रिन थाल्छन्। रोमी 1 जाउँ है, जब परमेश्वरलाई उपासना गरिँदैन, जब सृष्टिकर्तालाई धन्यवाद दिँदैन, सृजनहार पालनहार भनेर, तब उनीहरू विचारमा बेकममा हुँदो रहेछ, मूर्ख हृदय अध्ययार हुँदो रहेछ, बुद्धिमान छौ भनेर दावी गरेर झन् मूर्ख बन्दो रहेछ। अनि त्यसपछि के गर्दो रहेछ भने, त्यस्तो विचार पुगेपछि तब उसले चाहिँ एउटा सृष्टिको चीजलाई पुज्न थाल्दो रहेछ। हेर्नुहोस् है, त्यो क्रमिक रूपमा होइन, जस्तो कि भर्यानबाट तल ओर्लिन थाले जस्तो कि, पहिला यहाँ माथि थियो परमेश्वरले सृष्टि गर्दा त सब राम्रो थियो है, तर ओर्लिँदै ओर्लिँदै झन्झन अँध्यारो अँध्यारो अँध्यारोमा जाँदैछ मान्छे है। परमेश्वरलाई जानेको थियो, यो चाहिँ 7 ठ्याक्कै खुड्किला छ कि, 7 खुड्किलो मुनि पुग्दैछ। परमेश्वरलाई जानेर पनि अब 1 खुड्किला झर्यो, धन उनीहरूले चाहिँ परमेश्वरलाई महिमा दिएनन्, अर्को खुड्किला झन् धन्यवाद पनि दिएन, अझ उनीहरू चाहिँ आफ्नो विचारहरूमा बेकममा भए, मूर्खलिँदा अँध्यारो भयो, अनि उनीहरू झन मूर्ख बने है, बुद्धिमान छौ भन्दा ईश्वरै छैन भन्दै। अनि त्यसपछि सातौं अन्तिम खुड्किला चाहिँ के हो भने उनीहरूले चाहिँ सृष्टिका थोक अर्थात मूर्ति बनाएर पनि पुज्न थाल्छन्। 23 पद र अविनाशी परमेश्वरको महिमालाई है, यस्तो महिमित सत्य अचम्मको परमेश्वर, जति बुद्धिमान यति संसार सृष्टि गर्ने परमेश्वरको महिमालाई, उहाँको यस्तो सुन्दरतालाई चाहिँ एउटा विनाश हुने मान्छे, चरा चुरुङ्गीहरू, चार खुट्टे जनावरहरू र घस्रिने जन्तुहरूको मूर्तिको रूपमा परिवर्तन गरे। अब यो परिवर्तन गरे भन्ने शब्दको मतलब चाहिँ यसलाई यसरी पनि भन्न सकिन्छ, साठ फेर गरे। कहिलेकाहीँ तपाईँले पैसा साट्नु भयो होला, मेरो हजारको नोट साटिदिनुहोस् न, यसलाई चाहिँ दुईटा 500 बनाइदिनुहोस् होइन, तपाईँले सट्टापट्टा गर्न सक्नुहुन्छ अनि तपाईँले 2500 पाउनुहुन्छ, बराबर भयो, राम्रो भएको छ। तर यो साठ फेर जुन मान्छेले गर्यो नि, यो चाहिँ एकदमै उनीहरूलाई मान्छेलाई घाटा भएको छ। 1000 रुपियाँ दिएर 2500 आयो भने त कुनै घाटा छैन, तर मान्छेले के हो भने आफूसँग सत्य परमेश्वर थियो, सत्य परमेश्वर सृष्टिकर्ता जसले पालिरहेछ, अनि उहाँको ज्ञान पनि थियो, उहाँलाई जानेर पनि फालिदिएर एउटा मूर्ति पाएछ। कतिको राम्रो भयो, कतिको राम्रो सट्टापट्टा थियो यहाँ हातमा चाहिँ, अब सृष्टिको चिज एउटा थोक जो आफूले बनाएको, कुनै मान्छेले बनाएको, अनि यसलाई पूजा गरिरहेछ है, यसमा चाहिँ मान्छेलाई निकै घाटा भएको छ, ठुलो नोक्सानी भएको छ। त्यसैले के भनेछ, उनीहरू मूर्ख बने, मूर्ख बने है, बिना समझको भए। त्यसैले परमेश्वरको महिमाको सट्टा मान्छेले हातमा चाहिँ एउटा बेकामको मूर्ति पाएको छ। अब त्यो शब्द चाहिँ हाबिल भन्ने शब्द चाहिँ अब दोहोरिन थाल्छ। यर्मिया 2 अध्यायमा पल्टाउनुहोस् त, यर्मिया 2 अध्याय, ए पहिला चाहिँ भजन संग्रह 106 अध्यायमा, माफ गर्नुहोस् है, भजन संग्रह 106 अध्यायमा तपाईँले बुद्धिमानी ठान्नुहुन्छ त, त्यो मान्छे, त्यो मान्छेसँग मानव भिडियो पनि खिच्न सक्ने, बाजो पनि बज्न सक्ने, फोन पनि गर्न सक्ने, गजबको एउटा चाहिँ मोबाइल छ, अनि अर्कोसँग चाहिँ एउटा खेलौना मोबाइल मात्र छ, ल साटौं भन्छ, त्यो मूर्ख भयो होइन। मान्छेले त त्यही गरेछ, खेलौनासँग साँचो परमेश्वरलाई फालेछ, साटेछ है। भजनसँग 106:20 त्यसैले पढ्छौ, यसरी है, यसरी है, यो चाहिँ इजरायलीहरूको कुरा गरेको, परमेश्वरले उनीहरूलाई मिश्र देशबाट निकाल्नु भएको थियो, सिनाई पर्वतमा आएर चाहिँ उनीहरूले सुनको बादशाहलाई पो पूजा गरे। त्यो कुरा चाहिँ 19 पदमा नि पढ्न राम्रो हुन्छ, 19 पद, होरेबमा भनेको सिनाई पर्वतमा, होरेबमा उनीहरूले एउटा बादशाह बनाए र ढालेर बनाएको मूर्तिको पूजा गरे। 20 पद, यसरी उनीहरूले आफ्नो महिमालाई, यत्रो सुन्दरता जुन परमेश्वरको महिमालाई, घाँस खाने गोरुको रूपमा परिवर्तन गरे। घाँस खाने गोरुलाई पुज्दैछन् मान्छेहरू, त्यसैले मान्छे छ नि, पहिला एकदम केही पनि नजान्ने, अहिले धेरै जान्ने, धेरैले त्यो भन्थाल्छ, पहिला चाहिँ एकदम केही पनि बोल्न नजान्ने लाटाहरू थियो पहिला हाम्रो पुर्खाहरू, अहिले त हामी धेरै जान्ने भएको छौँ, हामी त रकेट पनि चन्द्रमा पुर्याएछौँ इत्यादि इत्यादि, त्यसैले धेरै जानेको भन्थान्छ नि। तर होइन, बाइबल अनुसार सुरुमा मान्छेलाई सबै थाहा थियो, धेरै थाहा, आदम सबैभन्दा बुद्धिमानी मानिस, सबै जनावरको नाम दियो उसले है, नाम दिन गाह्रो छ कि सजिलो छ, मान्छेलाई एकदम गाह्रो हुँदो रहेछ नाम राख्न होइन, यसो बुझ्नु, नामै दिन नपाएपछि अब होइन माइला भन्थ्यो, अब काइला भन्थ्यो, अनि साइला भन्थ्यो होइन, अब तपाईँलाई मैले उ गरेँ होइन, तर हेर्नु न, हामी सबै त्यस्तै छ भाइ, नाम एउटा, आदमले त्यस्तो नाम दिएन, आदमले एकदम बुद्धि मिलाएर चाहिँ जनावरको चरित्र हेरेर नाम दिएको छ, होइन हो कि होइन, अनि नाम दिनु भनेको खासमा बुद्धि चाहिन्छ, सोच्नुपर्छ, के नाम दिने यसलाई, एउटा सुहाउँदो नाम दिन सक्नुहुन्छ है, के नाम दिने, सोच्नु पर्ने। अनि सुरुको मान्छेहरू एकदम बुद्धिमानी थिए, अनि त्यसैले हामीले चाहिँ जहिले पनि त्यहाँ अर्थ छ, सोचिरहेको छ है, हाबिलको नाम पनि सोचेर दिएको, यो जीवन व्यर्थै भएछ हामीले पाप गरेर भनेर हाबिललाई हाबिल भन्ने नाम दिएको, अनि सोच्दैन, जहिले पनि उनीहरूले विचार गर्नु नहो भने सायद यसले हामीलाई आराम दिएला कि है, सोचेर नाम दिएछ। पहिला मान्छे एकदम बुद्धिमान थिए, तर अहिले वास्तवमा हामी बुद्धिमानी छैन, उनीहरूको तुलनामा हामी धेरै तल है, परमेश्वरलाई जानेर अब त झन्झन अध्ययार 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 अध्ययार, अब त मूर्ति पूजा गर्ने भए है मान्छे, तर अनुग्रहले तपाईँ र म चाहिँ बाँच्यौँ है, अनि अब चाहिँ हामी बुद्धिमानी हुन सक्छौँ, अब चाहिँ हामी चाहिँ परमेश्वरलाई बुद्धिमानी साथ उपासना गर्नेहरू हामी हुन सक्छौँ। तर एउटा कुरामा, शैतानले आफ्नो काम छोडेको छैन, बाबेलको धरारामा उसले चाहिँ सबैले मलाई पुजोस् भनेर त्यहाँ जम्मा गराएको हो है, परमेश्वरले छरपुष्ट भएर बसो भन्दै थियो, होइन जम्मा हो भन्यो, अनि बनाउँदै गयो, तर परमेश्वरले शैतानलाई सफल हुन दिनु भएन। तर बाइबलमा के छ भने एक दिन शैतानको दिन चाहिँ आउँदैछ, ऊ चाहिँ थोरै समयलाई चाहिँ झन्डै झन्डै सारा संसारले नै पुज्नेछ उसलाई। अनि तर 2000 वर्ष अगाडि प्रभु येशूलाई पनि उसले यसरी भनेको थियो, एकचोटि मत्ती चार अध्यायमा जानुहोस् न, मत्ती चार अध्याय अनि मत्ती चार अध्यायको 9-10 पदमा शैतान आफै आएर प्रभु येशूलाई परीक्षा गर्दैछ। हेर्नुहोस् है, तपाईँलाई पनि गर्छ, प्रभु येशू परीक्षामा ढल्नु भएन तपाईँ नि है, उनले लोभ्याउँछ। चार अध्यायको 9 पदमा अनि उहाँलाई भन्यो शैतानले प्रभुलाई, तपाईँले भुइँमा घोप्टो परेर मलाई दण्डवत गर्नुभयो भने यी सबै थोक म तपाईँलाई दिनेछु। अब हेर्नुहोस् है, शैतान झुटो को पिता, उसले झुटो कुरा के भन्नेछ भने मलाई पुज्न पनि हुन्छ। अब शैतान त एउटा सृष्टि मात्र हो, एउटा स्वर्गदूत हो, सृष्टिलाई पुज्नु भनेको झुटो कुरा हो, सृष्टिकर्तालाई मात्र पुज्नुपर्छ है। तर उसले भन्छ मलाई दण्डवत गर्यो भने चाहिँ म तिमीलाई फाइदा गरिदिन्छु, राम्रो गरिदिन्छु, सबै थोकहरू दिन्छु। तर प्रभु येशूले के भन्नुभयो 10 पद, अनि हामीले पनि यही भन्नुपर्छ, तब येशूले त्यसलाई भन्नुभयो, हे शैतान हटिजा, किनभने यो लेखिएको छ, तिमीले आफ्ना परमेश्वर प्रभुलाई दण्डवत गर र उहाँकै मात्र सेवा गर। कयौं मानिसहरू है उनीहरूले निर्णय गर्नुपर्ने छ, सुसमाचार सुन्छ अनि त्यसपछि विचार गर्छ, ला मैले विश्वास गरे भने है सायद सम्पत्ति पाउँदैन होला, मेरो बुवाले दिँदैन होला मलाई, अंश मैले पाउँदैन होला, होस् होस् पहिला मरोस् अंश पाऊ अनि त्यसपछि विश्वास गर। उनीहरू के सोच्दैछ, पैसालाई ढोक्दैछ, उनीहरूले सम्पत्तिलाई चाहिँ उनीहरूले दण्डवत गर्दैछ, एउटा सृष्टिको थोकलाई अब उनीहरूले सट्टा पट्टा गर्दैछ, परमेश्वरको सट्टामा हामी चाहिँ यो धन, अनि त्यस्तै अरू थुप्रै निर्णयहरू है। प्रभु येशूले भन्नुभयो, हे शैतान हटिजा, किनभने यो लेखिएको छ, तिमीले आफ्ना परमेश्वर प्रभुलाई दण्डवत गर र उहाँकै मात्र सेवा गर। यो चाहिँ सत्य हो, परमेश्वरलाई मात्र हामीले सेवा गर्नुपर्छ अथवा उहाँलाई मात्र पुज्नुपर्छ। तर शैतान ऊ चाहिँ थाकेको छैन, हेर्नुहोस् ऊ नरकमा कुण्डमा नफालेसम्म उसलाई थकै लाग्दैन रहेछ, किनभने हामी अब पढ्नेछौ, म अलिकति छोटकरीमा जानेछु है, भविष्यमा है यो चाहिँ हामी विश्वासीहरू उठाइ लगिएपछि यो संसारमा 7 वर्षको संकष्टकाल आउँदैछ, अनि यो 7 वर्ष संकष्टकाल भनेको नै शैतानले एकजना मान्छेलाई, उसको आफूले चुनेको रोजेको मान्छेलाई चाहिँ यो सारा संसारमाथि अधिकार दिन्छ। प्रभु येशूलाई त भन्नुभएको थियो, म दिन्छु त्यस्तै मलाई दण्डवत गरे भने, प्रभुले गर्नु भएन, तर यो मान्छेले चाहिँ गर्छ, अनि उसको नाम ख्रिस्ट विरोधी हो, उसलाई बाइबलमा त पशु भनेछ है, मान्छे नै हो तर पशु भनेछ उसलाई। हेर्नुहोस् है, प्रकाश 13 अध्यायमा, अनि उसलाई यो अधिकार दिएपछि है शैतान नै ऊ भित्र छिरेको बराबर हो। प्रभु येशू चाहिँ मानिसमा चाहिँ परमेश्वर नै उहाँ भित्र हुनुहुन्थ्यो, तर यो मान्छे भित्र त शैतान छ, शैतान नै मान्छे भएर आए जस्तो, परमेश्वर मान्छे भएर आउनुभयो येशू ख्रिस्ट, तर शैतान नै मान्छे भएर आए जस्तो चाहिँ यो ख्रिस्ट विरोधी हो। अनि उसलाई चाहिँ सारा संसारले झन्डै झन्डै सारा संसारले विश्वासीले बाहेक दण्डवत गर्नेछ भनेछ, दण्डवत नगर्नेहरू चाहिँ मारिनेछ। तर प्रभुले चाहिँ कति आफ्ना जनहरूलाई चाहिँ मार्न दिनुहुन्न, जोगाउनुहुन्छ उहाँको गवाईको लागि, तर कतिलाई चाहिँ मर्न दिनु पनि हुन्छ। यो चाहिँ हामी उठाइ लगिसकेपछिको विशेष 7 वर्षको संघर्षकाल, विशेष गरी आखिरी 3.5 वर्षको समयमा हो। त्यसैले हामी पढ्छौं प्रकाश 13 अध्यायको 3 पदमा, अनि तपाईँ भन्नु होला कसरी मान्छेलाई पनि त्यसरी पूजा गर्ला त मान्छेहरूले, कारण किनभने चिन्ह चमत्कार देखाउँछ, अचम्म कुरा देखे भएपछि मान्छे पत्याउँछ क्या, अस्ति घटी चोरी कहाँ मान्छे दौडेर गएन है, कुनै के गर्छ भनेपछि दौडेर गएछ मान्छेहरू है, अनि त्यसैले मान्छेहरू चाहिँ कुनै अचम्म कुरा देखेपछि चाहिँ बसका बस लोड होइन तीर्थ गाएर जस्तो उनीहरू चाहिँ जान्छन् है, अनि उनीहरू चाहिँ त्यहाँ होइन, अनि त्यस्तै गरिकन एकदम अचम्मको चिन्हहरू देखाउनेछ भनेछ। अनि यो चिन्ह चाहिँ कस्तो हुनेछ भने ऊ मरेर जिउँदो भए जस्तै देखाउँछ, प्रभु येशूको बौरी उठाइछ नि को नक्कल हो, ख्रिस्ट विरोधीले सबै नक्कल गर्छ। अनि यहाँ लेखेको छ त्यसैले 3 पदमा, अनि के अरे तेह्र अध्यायको तीन पदमा अनि के बुझ्नु पर्छ नि यहाँ टाउकाहरू भनेर छ मान्छेको एउटा मात्र टाउको हुन्छ है तर के भने यसमा चाहिँ यो विभिन्न राष्ट्र शक्तिहरू राजाहरू है एक 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 होइन मिलेर चाहिँ बनेको यो शासन प्रणाली पनि होइन त्यसैले यहाँ तेह्रको तीन पढौँ अनि मैले त्यसका टाउकाहरू मध्ये एउटालाई मानव मृत्यु हुने गरी चोट लागेको देखेँ अनि त्यसको मृत्युसम्म पुर्याउने चोट निको भयो अचम्म भयो सारा संसार र सारा संसार छक्क परेर पशुको पछि लाग्यो यो ख्रिस्ट विरोधीलाई पछ्याउन थाल्छ चार पद अनि तिनीहरूले त्यस अजिङ्गरलाई के गरे दण्डवत गरे अजिङ्गर भनेको चाहिँ शैतानलाई भनेको अनि शैतानले उहिलेदेखि खोजिरहेको सबैले उसलाई दण्डवत गरोस् भनेर अब चाहिँ पाउला जस्तो छ है हेर्नुहोस् है त्यो बेलामा चाहिँ अनि अजिङ्गरलाई दण्डवत गर्यो जसले पशुलाई त्यो ख्रिस्ट विरोधीलाई अधिकार दिएको थियो अनि तिनीहरूले यसो भन्दै त्यस पशुलाई दण्डवत गरे यो पशु जस्तो को छ र उससित कसले लडाई गर्न सक्छ र अनि उसले के गर्छ हेर्नुहोस् पाँच पद उसले त परमेश्वरलाई विरोध गर्छ अनि त्यसलाई ठूला ठूला कुराहरू र ईश्वर निन्दाहरू गर्ने मुख दियो अनि त्यसलाई 42 महिनासम्म काम गर्ने अधिकार दियो 42 महिना भनेको 3.5 वर्ष हो है अनि यहाँ के लेखेको छ भने 13 अध्यायमा पल्टाउनुहोस् त फेरि अब 12 पद है त्यो अर्को एउटा व्यक्ति पनि हुनेछ भनेछ बाइबलमा एउटा त ख्रिस्ट विरोधी भयो जसलाई शैतानले शक्ति दिन्छ अर्को चाहिँ झुटा भविष्य वक्ता भनेको छ याद गर्नुहोस् है ख्रिस्ट विरोधी एउटा छ मान्छे नै हो तर सारा संसारलाई राज्य गर्छ तर उसलाई समर्थन गर्ने उसको प्रचार गर्ने चाहिँ एउटा अर्को मान्छे हुन्छ जसलाई चाहिँ झुटा भविष्य वक्ता भनेको छ ठ्याक्कै प्रभु येशूको प्रचार गर्ने बक्तिस्मा दिने यूहन्नाको नक्कल हो यो चाहिँ है यो झुटा भविष्य वक्तालाई पनि पशु भनेको छ उसको चरित्र राम्रो छैन है अनि त्यसैले 12 पदमा लेखेको छ हेर्नुहोस् है अनि त्यसले पहिलो पशुको सारा अधिकार त्यसका सामु चलाउँछ यो झुटा भविष्य वक्ताले अनि पृथ्वी र त्यसमाथि बस्नेहरूलाई पहिलो पशुलाई के गर्न लाउँछ दण्डवत गर्न लाउँछ हेर्नुहोस् है विषय नै यही हो क्या परमेश्वरलाई पुज्ने हो कि सृष्टिलाई पुज्ने हो त्यो बेलामा चाहिँ रोज्नु पर्ने हुन्छ अहिले पनि रोजिरहेछन् मान्छेहरूले हामी कसलाई पुज्ने हो हाम्रो मालिक को हो है दुईटा मालिक त हुन सक्दैन हाम्रो एउटै मान्छेले दुईटा मालिकको सेवा गर्न सक्दैन परमेश्वर हाम्रो मालिक हो भन्ने परमेश्वरले पुज्छ अनि त्यो बेलामा चाहिँ यो शैतानले शक्ति दिएको मान्छेलाई पुज्नेछन् अनि शैतानलाई दण्डवत गर्नेछन् शैतानले यही खोजिरहेको थियो उहिलेदेखि नै अनि त्यसले लेखेको छ 12 पद अनि त्यसले पहिलो पशुको सारा अधिकार त्यसका सामु चलाउँछ अनि पृथ्वी र त्यसमाथि बस्नेहरूलाई पहिलो पशुलाई दण्डवत गर्न लाउँछ जसको मृत्युसम्म पुर्याउने चोट निको भएको थियो कि त्यसले ठूला ठूला चिन्हहरू देखाउनेछन् भनेको आश्चर्य कर्महरू देखाउनेछन् यहाँसम्म कि मानिसहरू केही सामु आकाशबाट पृथ्वीमाथि आगो झार्छ र पृथ्वीमाथि बस्नेहरूलाई जुन पशुलाई तरवारको चोट लागेको थियो र बाँच्यो त्यसको मूर्ति बनाओ भन्दै त्यसले त्यस पशुका सामु देखाउन भनी त्यसलाई दिएका चिन्हहरूद्वारा पृथ्वीमाथि बस्नेहरूलाई धोका दिन्छ अब एउटा मूर्ति बनाउन लाग्छ त्यो ख्रिस्ट विरोधीको एउटा मान्छेको अनि त्यो मूर्तिलाई चाहिँ उनीहरूले चाहिँ यरुसलेममा राख्नेछ भनेछ है अनि त्यहाँ राखेपछि सारा संसारलाई चाहिँ अब यो मूर्तिलाई पुज्नै पर्छ भन्छ पुज्नै पर्ने हुन्छ अनि मान्छेहरूले पूजा गरोस् भनेर चाहिँ एउटा अर्को चिन्ह देखाइदिन्छ त्यो के भने 15 पदमा लेखा छ यो मूर्तिले बोल्छ अहिलेसम्म त बोलेको मूर्ति त देखाएको थिएन हामीले तर शैतानले चाहिँ यो मूर्तिलाई पनि बोल्ने बनाउँछ 15 पद अनि त्यस पशुको मूर्तिले बोलोस् साथै त्यस पशुको मूर्तिलाई पूजा नगर्नेहरू सबैलाई मारिने गरियाओस् भनेर त्यसलाई त्यस पशुको मूर्तिमा सास हाल्ने अधिकार दियो त्यसैले शैतानले अचम्मको कामहरू गर्न सक्छ अनि उसले यो राखी छोड्याएको छ गर्नको लागि एक दिन जुन चाहिँ हामी होइन प्रभुले उठाइसक्नु भएपछि संसारमा हुने मानिसहरूको बीचमा गर्नेछ है त्यसैले तर अन्तमा प्रकाश 19 जाऊ यो चाहिँ 3.5 वर्षसम्मको लागि मात्र हुन्छ त्यस बेलामा है हामीले चाहिँ तालिममा अध्ययन गरेका थियौँ प्रभुको वचन सुनाउनलाई चाहिँ परमेश्वरले दुईटा साक्षीहरू पठाउनुहुनेछ है जुन व्यक्तिहरूले चाहिँ प्रचार गरेको कारण त्यहाँ थुप्रै विश्वासीहरू पनि हुनेछन् कैयौँ त मारिनेछन् किनभने उनीहरूले त्यो पशुलाई पूजा गर्न मान्दैनन् यदि तपाईँ भएको भए के रोज्नुहुन्थ्यो? बाँच्न रोज्नुहुन्थ्यो कि होइन? तपाईँलाई यो मूर्तिलाई ढोक नत्र भने भनेर चाहिँ तपाईँलाई चाहिँ एउटा खुकुरी देखायो भने के गर्नुहुन्छ? कैयौं अहिले पनि देशमा विश्वासीहरू मरिरहेका छन्। उनीहरू चाहिँ हामी बरु मूर्तिलाई पुज्नुभन्दा हामी मर्छौं भनेर साँचो विश्वासीको प्रमाण दिएका छन् उनीहरूले। अनि यो सात वर्ष संघर्षमा कैयौंले आफ्नो प्राण त्यसरी दिन्छन् प्रभुको निम्ति, प्रभुको अनुग्रहले, प्रभुको पवित्र आत्माको भरपूरीले है उनीहरू विश्वासमा हिँडेकोले उनीहरू मर्न पनि डराउँदैन किनभने आत्मा बाँचेको छ है। अनि उनीहरूलाई प्रभुले जीवनको मुकुट दिनुहुन्छ, त्यो इनाम हो। मुक्ति त सित्तैमा पाइसके तर इनाम पनि दिनुहुन्छ उनीहरूलाई। त्यसैले तपाईँ र हामी पनि है यो हाम्रो लागि चुनौती हो। अब हेर्नुहोस् है, साढे तीन वर्षको अन्तमा प्रभु आउनु त्यो बेलाको समयमा है, अब यो संकष्ट काल पछि चाहिँ प्रभु आउनुहुनेछ। प्रकाश 19 अध्यायमा अनि त्यो ख्रिस्ट विरोधीलाई पक्रनुहुन्छ भनेको छ, 20:19। अनि त्यो पशु पक्राउ पर्यो त्यो ख्रिस्ट विरोधी, र त्यसको साथमा झुटा भविष्यवक्ता पनि पक्राउ पर्छ है। त्यो दुइटै जसले सारा संसारलाई धोका दिइरहेको थियो, जसले त्यसका सामु चिन्हहरू देखाउँथ्यो, जसद्वारा यसले त्यस पशुको निशान लिनेहरू र त्यसको मूर्तिको पूजा गर्नेहरूलाई धोका दिन्थ्यो, र दुईजनालाई के गरिन्छ? यी दुवै गन्धकले जलिरहेको आगोको झीलमा जिउँदै फालिन्छ। अनि त्यस्तै गरी होइन, प्रभु येशूमा विश्वास नगरिकन सृष्टिका थोकलाई पुज्नेहरू पनि नरकमा फ्याँकिन्छन्। 21:8 यो चाहिँ अझ पछिको घटना हो, तर साथसाथै पढौं। 21:8 तर डराउनेहरू, विश्वास नगर्नेहरू, घिनलाग्दाहरू, हत्याराहरू, व्यभिचारीहरू, टुनामुना गर्नेहरू, मूर्ति पूजा गर्नेहरू र सबै झुट बोल्नेहरूको भाग चाहिँ आगो र गन्धकले जलिरहेको झीलभित्र हुनेछ। यो दोस्रो मृत्यु हो। त्यसैले तपाईँ के रोज्नुहुन्छ है? सृष्टिकर्तालाई पुज्न कि सृष्टिका थोकलाई है? प्रभु येशूलाई चेलाहरूले दण्डवत गर्थे है, उहाँ शरीरमै आउनुभएको परमेश्वर हुनुहुन्छ। अनि कहिले पनि प्रभु येशूले मलाई दण्डवत नगर, पितालाई मात्र दण्डवत गर, त्यसो भन्नु भएन। प्रभु येशूलाई घरिघरि दण्डवत गर्दाखेरि प्रभुले त्यो स्वीकार गर्नुभयो, किनभने उहाँ परमेश्वर नै हुनुहुन्छ है। त्यसैले पितालाई पनि दण्डवत गरिनुपर्छ, पुत्रलाई पनि दण्डवत गरिनुपर्छ। प्रभु येशूले नै भन्नुभयो, पितालाई आदर गरे चाहिँ मलाई पनि आदर गरिनुपर्छ, र मलाई आदर नगर्नेहरूले पितालाई पनि आदर गर्ने छैन, र एक दिन चाहिँ सबैले दण्डवत गर्नेछन् प्रभु येशूलाई। त्यो चाहिँ अन्तमा पढेछ फिलिपी 2 अनि यो अन्तिम खण्ड चाहिँ यसलाई नै हामी लिनेछौँ। फिलिपी 2:10 11 जहाँ अघि नै हामीले पढेका पनि थियौँ। फिलिपी 2:10-11 येशू ख्रीष्ट जो हाम्रो पापहरूको लागि मरेर हामीलाई मुक्तिको प्रबन्ध गरिदिनु भयो है, उहाँलाई चाहिँ सारा संसारले एक दिन के गर्नुपर्ने हुनेछ? यो सारा संसार मात्र होइन कि अब संसारभन्दा माथिकाहरू स्वर्गदूतहरूले पनि, विश्वास गर्नेहरूले मात्र होइन विश्वास नगर्नेहरूले पनि दण्डवत गर्नुपर्नेछ एक दिन। शैतानले चाहिँ सबैको त्यस्तै खोजेको थियो उसले चाहिँ, तर उसलाई चाहिँ विश्वास नगर्नेहरूले मात्र दण्डवत गरे, विश्वास गर्नेहरू चाहिँ बरु मारिए है, उसले पाएन। प्रभु येशूलाई चाहिँ विश्वास गर्नेहरूले चाहिँ अहिले नै दण्डवत हामी गर्न पाइरहेछ, तर पछि चाहिँ नगर्नेहरूले पनि घुँडा टेक्नै पर्छ भनेछ। त्यसैले त्यो पढौँ, फिलिपी 2:9। यसै कारण परमेश्वरले भनेको पिताले पनि उहाँलाई भनेको आफ्नो पुत्रलाई अति उच्च पार्नुभयो, र उहाँलाई त्यो नाम दिनुभयो जो हरेक नाम भन्दा उच्च छ, तस्पद र स्वर्गमा, पृथ्वीमाथि र पृथ्वी मुनि। अब के बाँकी हुन्छ? स्वर्गमा भएकाहरू सबै भइहाल्यो, पृथ्वीमाथि भएको भइहाल्यो, पृथ्वी मुनि भएकाहरू पनि कोही छ भन्थे छन् अझ लोकमा होइन, जो मरेर मृतक आत्माहरू पृथ्वीको पेटमा छन् होइन, उनीहरूले पनि के गर्नुपर्नेछ? हरेक घुँडा येशूको नाममा टेकिनुपर्छ। यसको मतलब दण्डवत गर्न। अब जानेर पनि उहाँलाई महिमा त दिएनन्, अब चाहिँ उनीहरूलाई करै लाग्नेछ एक दिन। किन? सृष्टिकर्ताको रूपमा उहाँलाई उपासना गरेनन्, तर उहाँ त मर्न आइदिनु भयो त्यो पापीहरूको लागि, अझ पनि गरेनन् है। तर अब चाहिँ उनीहरू है दण्डमा पर्ने व्यक्तिहरूले पनि येशूको नाममा घुँडा टेक्नेछन् र पिता परमेश्वरको महिमाका लागि हरेक जिब्रोले येशू ख्रीष्ट नै प्रभु हुनुहुन्छ पनि स्वीकार गर्नुपर्ने पर्छ। तपाईँहरूलाई सल्लाह, त्यो दिन चाहिँ नफर्कनुहोस्। त्यो दिन म दण्डवत गरौँला प्रभुलाई, त्यो दिन चाहिँ प्रभुलाई म येशु भनौला, त्यो दिन चाहिँ नफर्कौँ किनभने ढिलो भइसक्छ। त्यो बेलामा चाहिँ दण्डवत गरेर तपाईँ चाहिँ अग्निकुण्डमा फ्याँकिनु मात्र पर्छ। आज नै दण्डवत गर्नुहोस् शैतानलाई, होइन अनि तपाईँ मैले कहाँ शैतानलाई पुजिरहेको छु। हेर्नुहोस्, प्रभुलाई दण्डवत नगर्न साथ हामीले शैतानलाई पुजेको बराबर हो, एकदम यो नबिर्सिनुहोस् है। जब हामी प्रभु येशूलाई विश्वास गर्दैनौँ हामी शैतान पट्टी भनेको, हामी चाहिँ परमेश्वर विरोधी भनेको। त्यसैले ढिलो नगर्नुहोस् है, कुनै कुरालाई पर्खनु पर्दैन। तपाईँ प्रभु येशू पर्खनै हुनुहुन्छ, उहाँलाई विश्वास गर्नुहोस्। आउनुहोस् हामी प्रार्थना गरौँ है। तपाईँ धन्य हुनुहुन्छ परमेश्वर, तपाईँ नै सृष्टिकर्ता, तपाईँ बाहेक अरू कुनै परमेश्वर छैन। तपाईँलाई मात्र महिमा दिनुपर्दछ, धन्यवाद दिनुपर्छ, दण्डवत गरिनुपर्छ। अरू कुनै प्राणीलाई, सृष्टिलाई, कुनै थोकलाई होइन। अनि हामी आफैले आफूलाई पनि ईश्वर बनाउनु हुँदैन। हुन त शैतानले त्यही कुरा भन्यो, तिमीहरू ईश्वर जस्तै हुनेछ, तिमीहरू अधीनमा बस्नु पर्ने छैन। तर प्रभु त्यो झुटले गर्दाखेरि हामी पतन भएका, हाम्रो आदम र हवाका सन्तान, हामीलाई मौका दिनुभयो पश्चाताप गर्न, हाम्रो लागि मरिदिनुभयो हाम्रो प्रभु येशू ख्रीष्ट, हाम्रो मुक्तिदाता, हामीलाई प्रेम गर्नुहुने, हाम्रो लागि दुःख भोग्नुहुने, हाम्रो पापको कष्ट, दण्ड, सजाय, क्रोध, शासना क्रुसमा भोग्नुभयो, धन्यवाद छ। त्यसलाई हामी बिर्सन सक्दैनौ, तर हामी धन्यवाद दिन्छौ कि हामीलाई बचाउनलाई तपाईँले यो गरिदिनु भयो। यहाँ कोठामा हुनुभएको हरेक कुरीमा तपाईँले काम गर्नुहोस्। ज जसले मुक्ति पाउनु भएको छैन कायल पार्नुहोस्, तपाईँले नै बचाउनुहोस् पिता, धन्यवाद छ। अनि हामी विश्वासी जनलाई, हामी कुनै थोकलाई, कुनै व्यक्तिलाई, कुनै कुरालाई, कुनै हाम्रो सोचाइलाई होइन, तर परमेश्वरलाई सर्वोच्च ठाउँ दिँदै तपाईँलाई पुज्नेहरू, साँचो उपासना गर्नेहरू हुन हामीलाई सहायता गर्नुहोस्। जसरी हामी समय फेर्दैछौँ प्रभु, हामीलाई एक मन दिनुभयो यसको लागि धन्यवाद छ। अनि आउने तपाईँको इच्छामा हामी बुधबारदेखि त्यसरी जुट्ने क्रममा तपाईँको आराधना गर्न, हामीलाई एकदमै अनुशासित ठिक समयमा सुरु गर्न, अनि हामीलाई सिक्न अघि बढ्दै यस ठाउँमा गए हुन सहायता गर्नुहोस् पिता, धन्यवाद छ प्रभु येशूको नाममा, आमेन।